पर कराची वाले ये सवाल नहीं पूछेंगे आप लोगों से कि 27 अगर असाइंड है और रिक्वायरमेंट आपने कितनी बताई, कितनी 80 या 120 कितना है, 27 अगर डिफेंस को असाइंड है तो क्या रिक्वायरमेंट क्या है डिफेंस की, कितना पानी है?
70-80 बिलियन का।
तो फिर क्वेश्चन ये बनता है कि 27 असाइंड है, 70-80 बिलियन उनकी रिक्वायरमेंट है, किसने इजाज़त दिया गोल्फ क्लब बनाने की? एक ऐसे एरिया में जहाँ 4% रिक्वायरमेंट है, वहाँ गोल्फ क्लब क्यों बन रहा है, वहाँ इमार क्यों बन रहा है?
इजाजत लेने की किससे जरूरत है यार?
वैसे हेलो अस्सलाम वालेकुम। हाल ही में हमारी पॉडकास्ट पे डॉक्टर लुए शबाने आए थे, तब से पॉपुलेशन में मेरा खुद का बड़ा इंटरेस्ट डेवलप हो गया है। कराची में अगर हम पॉपुलेशन की बात करें तो सेंसस का इशू हो या पॉपुलेशन का इशू हो या अर्बनाइजेशन का इशू हो, तो MQM उसमें काफ़ी सारे फहरिस्त रही है। तो इसीलिए हमने आज बुलाया है जावेद हनी साहब को, KPT के चेयरमैन रह चुके हैं, MPA रह चुके हैं, MQM का हिस्सा हैं, राबता कमेटी की मीटिंग छोड़कर आए हैं हमारे पास। तो होपफुली जो सीनियर लीडरशिप है MQM की, उनसे मैं थैंक यू भी करना चाहूँगा और माजरत भी करना चाहूँगा कि हमने इनको थोड़ी देर के लिए ले लिया, लेकिन ये इशूज़ डिस्कस करना भी इंपॉर्टेंट है। कैसे हैं सर आप?
जी बहुत शुक्रिया आपका, थैंक यू वेरी मच फॉर इन्वाइटिंग मी।
नो थैंक यू सर। तो सर अभी जो सेंसस का इशू था पॉपुलेशन का, क्या एग्जैक्टली व्हाट वर MQM's कंसर्न्स अराउंड द सेंसस?
देखिए सेंसिस का अगर हम कराची की सेंसिस या सिंध की सेंसिस देखें, पाकिस्तान की सेंसिस देखें, तो एक बड़ा प्रॉब्लम रहा है कि एक डिवाइड है, ऑफकोर्स मतलब हम माने या ना माने एक डिवाइड है सिंध के अंदर अर्बन रूरल की, और जो सेंसिस है उसकी वो डिटरमिन करती है कि पॉलिटिकल कॉन्फ़िगरेशन क्या होगी सिंध की, स्पेशली अर्बन रूरल पॉपुलेशन में क्या होगा। उसको मैंने बड़ा क्लोजली स्टडी किया है, उसको मैं देख रहा था 1951 से जो सेंसिस होती आई हैं, उसके बाद 72 में जो सेंसिस हुई हैं, उसके बाद 81 में सेंसिस हुई हैं, फिर 98 में सेंसिस हुई हैं, 2017 में सेंसिस हुई है, तो उस पर देखा ये कि जो अर्बन एरियाज़ की पॉपुलेशन है उसको सप्रेस किया गया, क्योंकि जो मैकेनिज़म है सेंसिस के, जो ऑपरेटर्स काम करता है, वो बेसिकली प्रोविंशियल गवर्नमेंट के पास होता है, और प्रोविंशियल गवर्नमेंट के 72 ऑनवर्ड जो है उनके वेस्टेड इंटरेस्ट रहे हैं इस चीज़ के अंदर कि पॉलिटिकल जो बैलेंस है वो चेंज ना हो उसके अंदर। आप पुरानी सेंसिस उठा के देखेंगे तो कराची की पॉपुलेशन समवेयर कभी 5% बढ़ रही थी, कभी 6% बढ़ रही थी, 72 में आके सिर्फ 1% बढ़ी है, नज़र आता है कि वहाँ पे पॉपुलेशन को सप्रेस किया गया। इसी तरीके से जब आगे आते हैं 98 में आते हैं, 2017 में जैसे पॉपुलेशन जो है 1.5% पॉपुलेशन बढ़ी है, जबकि आप देखते हैं कि कराची के अंदर ना सिर्फ एक नेचुरल ग्रोथ है बल्कि तमाम जो ऑल अराउंड द कंट्री इंक्लूडिंग रूरल एरियाज़, पंजाब, NWFP, बलोचिस्तान, सभी लोग यहाँ आ रहे हैं, प्लस ये कि यहाँ जो एलियंस हैं वो भी बेशुमार लोग हैं यहाँ पर, तो कराची की पॉपुलेशन जो है वो ज़्यादा बढ़ रही है। तो जो सिंध की इलीट है, जो पॉलिटिकल इलीट है, उनको खदशा है कि किसी स्टेज पे जाके ये पॉपुलेशन का बैलेंस चेंज हो जाएगा। इस बैलेंस को उन्होंने बड़ी कोशिश करके स्टार्टिंग फ्रॉम दी ज़ुल्फ़िकार अली भुट्टो उसको वही मेंटेन करने की कोशिश की है। ये जो सेंसिस है, मैं उसकी आपको एग्जांपल देता हूँ, जो अभी जो सेंसिस हुई 2023 के अंदर, मैं उसको बहुत क्लोजली मॉनिटर कर रहा था। इनफैक्ट मैंने इसके पूरे जो नंबर्स हैं इसके, फॉर द फर्स्ट टाइम ये था कि नंबर्स जो हैं वो अवेलेबल थे, इससे पहले तो नंबर्स कभी अवेलेबल ही नहीं होते। तो होता ये था वो कागज़ों में लिख के ले जाते थे, और 1.5 साल के बाद जो उन्होंने पॉपुलेशन अनाउंस कर दिया करते थे, जनाब कि ये पॉपुलेशन है, ना हमारे पास कोई सबूत होता था ना किसी और के पास सबूत होता था, तो खामोशी से हम बैठ कर उसको देखते रहते थे कि जो हो गया हो गया। फॉर द फर्स्ट टाइम जब ये डिजिटल सेंसिस हुई है तो इन्होंने चीज़ें ओपन हुई हैं, जब ओपन हुई हैं नंबर्स आना शुरू हुए, डेली बेसिस के ऊपर नंबर आना शुरू हुए, तो मॉनिटर किया गया उनको, मैं पर्सनली मॉनिटर कर रहा था। अब जैसे मैं एग्जांपल आपको देता हूँ, जैकबाबाद है, जैकबाबाद की पॉपुलेशन जो 49% बढ़ी है, जो लास्ट इन्होंने जो काउंट दिया था 49%, शिकारपुर की 38% बढ़ी है पॉपुलेशन, कश्मीर की 36% पॉपुलेशन बढ़ी है, सखर जो है 27% पॉपुलेशन बढ़ी है। 5 साल में आप देखें कि कॉमन सेंस है, और उसके मुकाबले में कराची आ जाए, आप कराची में कहीं 12% बढ़ रही है, कि 16% बढ़ रही है, कहीं 18% बढ़ रही है, तो ये वाजे एक चीज़ नज़र आ रही थी और उसको फिर कंटेस्ट किया गया। जब इसको कंटेस्ट किया गया तो फिर ये कि नंबर्स के अंदर उसको अकॉर्डिंगली जो डेमोग्राफिक फैक्टर्स होते हैं, डेमोग्राफर्स जो हैं, उन्होंने बैठ कर चीज़ों को करेक्ट करने की कोशिश की है, लेकिन अभी भी उस तरीके से करेक्ट नहीं हुआ। कराची की पॉपुलेशन अभी भी सप्रेस्ड है।
सर एक तो चलें पॉपुलेशन है, एक सेंसस एक पॉलिटिकल मामला है। जनरली अनफॉर्चुनेटली कुछ ये तासुर भी दिया जाता है कि अच्छा यार कराची के हालात ख़राब हो रहे हैं क्योंकि लोग आ रहे हैं जिसमें, बट अगर आप दुनिया भर में भी रिसर्च देखें, UNFPA के रेप डॉक्टर लुए आए हुए थे, उन्होंने भी ये कहा कि पॉपुलेशन नंबर मसला है ही नहीं, और ये डेवलपमेंट सेक्टर में बात अब डिफंक्ट हो चुकी है कि पॉपुलेशन कंट्रोल, कंट्रोल का लफ्ज़ अब इस्तेमाल ही नहीं किया जाता क्योंकि आप नहीं कर सकते। तो ये जो डीमनाइजेशन की हुई है कराची वालों को, एक दूसरे से नफरत करवाई हुई है कि ये तुम्हारा दुश्मन है, ये तौर पर दुश्मन है, डू वी टू री इमेजिन वॉट वी थिंक ऑफ द पॉपुलेशन?
देखिए कराची का जैसे है ना, कि जैसे आपने बात की, कराची जो है एक एवोल्यूशनरी प्रोसेस के अंदर है, कराची री इमर्ज कर रहा है। कराची में इस वक्त भी जो सिचुएशन है, अगर हम उसमें जाएँ तो लास्ट जो 2017 की पॉपुलेशन थी, जो सेंसिस थी, उसमें 42.8% जो उर्दू स्पीकिंग थे, 15% के करीब जो है आपका पठान थे, पंजाबी थे, तो और सिंधी तकरीबन 10-11% सिंधी थे सारे उसके अंदर। तो ये सारे कराची के अंदर आके मर्ज हो रहे हैं, कराची इवॉल्व कर रहा है, इंक्लूसिविटी बढ़ती चली जा रही है उसके अंदर, लोग एक दूसरे के साथ इंटरेक्ट कर रहे हैं, एक कल्चरल आइडेंटिटी जो है कराची की डेवलप हो रही है। तो यहाँ पर किसी को इस चीज़ के अंदर कोई डरने की ज़रूरत नहीं है कि कराची जो है कोई एक डोमिनेट कर लेगा। कराची के अगर इंटरेस्ट में कोई चीज़ होती है, कराची में जो कोई काम होता है, कराची इमर्ज करता है, तो सबका इंटरेस्ट है उसके अंदर। इकोनॉमिकली बढ़ता है, कल्चरली इंटीग्रेट होता है, इसकी के नाम है सोशल एक्टिविटीज़ बढ़ती हैं, इसका इमेज जाता है इंटरनेशनल लेवल के ऊपर। दिस इज़ अ सिटी जो डिज़र्व करता है कि इंटरनेशनली नोन सिटी हो इसके अंदर, और इसकी जो इकोनॉमिक पोटेंशियल है इसके अंदर, जो इसका 3 करोड़ की मार्केट है, आप दुबई में चले जाएँ, आप इधर चले जाएँ, ये तो 20-30 लाख की मार्केट के ऊपर वो लोग इतना थ्राइव कर रहे हैं। हम अपनी इंडिजिनियस मार्केट जो कराची की 3 करोड़ की है, तो कराची के अंदर तो इकोनॉमिक पोटेंशियल बहुत है। अगर इसको क्या नाम है बढ़ने दिया जाए, इंफ्रास्ट्रक्चर में इसमें क्या नाम है आपकी इन्वेस्टमेंट हो और इसको जो ओन किया जाए, बेसिकली प्रॉब्लम समाओ लोग इसको बड़ा वो उस तरह महसूस करते हैं, कराची में हो क्या रहा है, कराची के अंदर ये कराची को ओन करने वाले लोग नहीं हैं। जो कराची को लोग ओन करते हैं उनके पास अख्तियार नहीं होता, जिनके पास अख्तियार होता है वो कराची को ओन नहीं करते। नतीजतन ये कराची के अंदर इन्वेस्टमेंट नहीं हो रही है, ना इंफ्रास्ट्रक्चर के अंदर। आप कराची में हर गली खुदी हुई है, हर रोड खुदा हुआ है, सीवरेज सारी के नाम ओवरफ्लो करती है, पानी कराची में नहीं है, ट्रांसपोर्ट का सिस्टम कराची में एग्जिस्ट नहीं करता, स्ट्रीट लाइट कराची में नहीं है, मास ट्रांजिट कराची में नहीं है। इतने बड़े लेवल का शहर जो है, जिसकी पॉपुलेशन 3 करोड़ के करीब पॉपुलेशन, वहाँ मास ट्रांजिट ना हो, मेट्रो ना हो, आप छोटे छोटे शहरों में अंडरग्राउंड मेट्रोस चल रही हैं। कराची को इन्वेस्टमेंट चाहिए, कराची को हीलिंग टच चाहिए, कराची को ओन करने वाले लोग चाहिए। कराची को आप ओन करेंगे, कराची आपको इतना रिटर्न देगा कि आप सोच नहीं सकते। कराची को अगर लेवरेज करना शुरू करे पाकिस्तान की क्या नाम है एलीट, तो कराची इट्सेल्फ जो है उसके अंदर इतना पोटेंशियल है। अभी भी कराची जो कंट्रीब्यूशन है आपकी GDP में तकरीबन 25% आपका GDP कंट्रीब्यूशन है। अगर इसको और बढ़ाएं, इसके अंदर इन्वेस्टमेंट करें, इसके अंदर इसके ग्रोथ को उसको मॉनिटर करें, सपोर्ट करें, तो कराची जो पाकिस्तान की जो ट्रेजेक्ट्री है, इकोनॉमिक ट्रेजेक्ट्री, उसको ऊपर लेके जा सकता है इसके अंदर।
आप जैसे जी आपने सर ये बहुत ज़बरदस्त बात की, मैं इसको थोड़ा और अनपैक करना चाहूँगा कि क्लासिकली पाकिस्तान के जो एक एलीट स्टेटस को है, उसने पाकिस्तानियों को शायद बराबर शहरी नहीं समझा, बराबर हिस्सा नहीं समझा। अभी भी जब हम बात करते हैं यूथ बल्ज की एक अपॉर्चुनिटी है, कभी कभी उसको एक नेगेटिवली भी दिया जाता है, ओवर पॉपुलेशन का लफ्ज़ इस्तेमाल किया जाता है, लेकिन दुनिया भर में जहाँ एजिंग पॉपुलेशन है, अगर यही हमारी जो यूथ है इसको हम पढ़ा दें, लिखा दें, स्किल्स दे दें, अब तो फ्रीलांस मार्केट है, पोस्ट कोविड दुनिया डिजिटल हो रही है, वी कैन बिकम द हब फॉर सो मच फ्रीलांस वर्क, हमारे जो डॉलर के मसले हैं, इनफ्लोज आउटफ्लोज वैसे ही सॉल्व हो जाएँ। तो जो कराची के लोग हैं, इस पे मैं चाहूँगा थोड़ी और गुफ्तगू हो कि ये जो पॉपुलेशन है, रादर देन लसानी बुनियाद पर या कभी मजहबी बुनियाद पर एक दूसरे के दुश्मन इनको बनाना या ऐसे प्रिटेंड करना कि अच्छा भी सोहरावगढ़ तुम्हारा है, ये लोग आ जाएंगे लड़ो, उससे बेहतर नहीं होगा कि हम एक इस तरह कराची को पेश करें कि जितने लोग हैं वो सब असासा हैं और ये सब कोई ना कोई स्किल लेकर आ रहे हैं, और इनको अगर हमने सिर्फ अपॉर्चुनिटी दे दी तो गवर्नमेंट को कुछ करना नहीं पड़ेगा, ये खुद ही कराची को बना देंगे।
बिल्कुल आपने सही कहा, जैसे मैंने पहले बात की कि कराची जो है इवॉल्व हो रहा है, اور ہم سب جو ہیں انکلوسیوٹی کی بات کرتے ہیں, تمام لوگوں کا اندر کراچی کا, کراچی میں سب کا شیئر ہے, سب کا شیئر ہے, سب کو رائٹ ہونا چاہیے اور سب کو کراچی سے جو بینیفٹس ڈرا کر رہے ہیں سب کو ملنا چاہیے اس میں سے. اب اس میں جو آپ نے بات کی, یہ جسے آپ بات کر رہے ہیں یوتھ بلج کی یا ڈیموگرافک جو ہے آپ کا ڈویڈنڈ کہنا چاہیے اس کو, ہمارے پاس اتنی بڑی اپرچونیٹی ہے. 64% آف دی پاپولیشن جو ہے ہماری لیس دین 30 ایئرس کی ہے
جی.
اب اس میں کیا ہے, صرف انویسٹمنٹ چاہیے, ایجوکیشن میں اسکل ڈیولپمنٹ کرنی ہے اور ان کو ایک ڈائریکشن دینی ہے. ہمارے جو لوگ یہ کہتے ہیں کہ اپرچونیٹیز اویلیبل نہیں ہیں, اپرچونیٹیز ہیں, صرف مس میچ ہے کہ جو ریکوائرمنٹ ہے انڈسٹری کی ریکوائرمنٹ ہے یا کیا نام ہے سروسز سیکٹر کی ریکوائرمنٹ ہے, آئی ٹی میں ہے, آرٹیفیشیل انٹیلیجنس ہے, ڈفرنٹ جو کیا نام ہے چیزیں جو ایمرج کر رہی ہیں, نئی ٹیکنالوجی ایمرج کر رہی ہے. صرف پرابلم یہ ہے کہ جو ہمارے پاس یہ جو ڈیموگرافک ڈویڈنٹ ہے یا نوجوان بچے ہیں ہمارے, ان کے پاس وہ اسکل نہیں ہے جو اس کے اندر مرج ہو سکیں. تو اس وقت جو بنیادی ضرورت ہے, سب سے بڑی امپورٹنٹ چیز یہ ہے کہ جو ہمارے پاس نوجوان ہیں ان کو ایک ڈائریکشن دی جائے. ایجوکیشن کے اندر ہمیں چاہیے کہ انویسٹمنٹ کریں, اس کے اسکل ڈیولپمنٹ کریں, پھر یہ کہ ان کو ہم آئیڈینٹیفائی کریں کہ جی جو ہمارا جو انڈسٹریل بیس ہے یا ہماری جو ٹیکنالوجیکل بیس ہے اس کے اندر کیسے ان کو مرج کیا جا سکتا ہے. تو یہ جب اگر مس میچ جو ہے اس کو ختم کر کے ہم اس کے اندر انٹیگریشن کریں گے تو اسکائی از دی لمٹ. یہ جو نوجوان دنیا بھر میں لوگ ڈھونڈتے پھرتے ہیں کہ جی آپ کو اسکل لیبر ملے, لوگ ملیں, اسکل ہیومن ریسورس آپ کو اویلیبل ہو, ہمارے پاس اپرچونیٹی ہے لیکن ہم اس کو نہیں کر پا رہے ہیں. ایجوکیشن میں ہم انفارچونیٹلی ہمارا جو اس وقت کا نام ہے جو انویسٹمنٹ ہے وہ 1.7% آف جی ڈی پی ہے, دنیا بھر میں منیمم 4% تو ہے ہی ہے. ہماری ریکوائرمنٹ کیونکہ ہم پیچھے رہ گئے ہیں, ہماری ریکوائرمنٹ زیادہ انویسٹمنٹ کی ہے. تو ہمارا تو اس میں جو ایم کیو ایم جیسے میں نے ہم نے ابھی پلان کیا ہے, یہ جو ہم سوچتے ہیں آلدو کہ ہم وی آر اے ریجنل پارٹی, ہمارا اتنا انفلوئنس نہیں ہوتا لیکن ہمارا ان پٹ ہر چیز کے اندر ہے. تو ہم نے اس میں سجیسٹ کیا ہوا ہے کہ جی 5 سال میں جو ہے آپ کی کیا نام ہے جی ڈی پی کی جو ریشو ہونی چاہیے ایجوکیشن کے لیے ایٹ لیسٹ 5% ہونی چاہیے, کیونکہ ہم نے بیک لاگ کو بھی کلیئر کرنا ہے, ہم نے جو یوتھ ہے اس کو ہم نے ایک ڈائریکشن دینی ہے, اس کے اندر زیادہ انویسٹمنٹ کی ہمارے یہاں ضرورت ہے. تو ہم سجیسٹ کرنے کی پوزیشن میں تو ہے لیکن ہماری پوزیشن یہ ہے کہ ریجنل پارٹیز جو ہے سجیسٹ کر سکتی ہے, ساتھ بیٹھ کے بات کر سکتی ہے, پالیسیز جو ہے ڈیزائن خود نہیں کر سکتی.
جب یہ ڈسکشنز ہو رہے ہوتے ہیں آئی تھنک انفارچونیٹلی کافی جو پولیٹیکل ڈسکشن ظاہری بات ہے ٹی وی پہ جب ہوتے ہیں تو دے گیٹ ڈیجنریٹڈ انٹو فائٹس. اگر ہم آج اگر صبر تحمل سے اس چیز کو ڈسکس کر رہے ہیں, اگر ہم کہتے ہیں جی اربنائزیشن جو ہے مے بی کلاسیکل ماڈل میں فیکٹریز ہیں, ورکر چاہیے تو سب کراچی آ رہے ہیں, اب جب چیزیں ڈیجیٹل ہو رہی ہیں, ایک فری لانس کی ڈیمانڈ ہے, تو آپ لوگ جب ملتے ہیں بیٹھتے ہیں آر دیر ڈسکشنز اباؤٹ مے بی ہیونگ اے سندھ فرسٹ کنسیپشن کہ یار اگر ہم یہ فری لانس سینٹرز اگر آل اوور سندھ بنا دیں اور اگر حیدرآباد سکھر میں بھی اپرچونیٹیز ہے تو ضروری نہیں ہے کہ پورے ملک سے لوگ کراچی آئیں, ان کے گھر بیٹھے ہوئے وتھ گڈ انٹرنیٹ وتھ کمپیوٹر لیبز وتھ سسٹم لائک دس وہ گرافک ڈیزائن کر کے فائیور پہ اپ ورک پہ کام کر کے دے کین ارن ان ڈالرز اینڈ میک گڈ منی فار دیم اینڈ دیئر فیملیز وداؤٹ نیسسریلی دی انٹائر کنٹری کمنگ ٹو کراچی.
بالکل ٹھیک کہہ رہے ہیں, انفیکٹ ہم نے تو سجیسٹ کیا ہے کہ ہر ڈسٹرکٹ کے اندر اس قسم کا نظام ہونا چاہیے, انکیوبیٹر سینٹرز ہونے چاہیے لوکل لیول کے اوپر, مطلب انفلکس جو ہے شہروں میں آنے کی بجائے ان کو اپنے وہاں جہاں پر وہ لوگ ہیں اچھا انٹرنیٹ. اب ہمارے یہاں انفارچونیٹلی اتنے عرصے سے ہم بیٹھے ہیں 5G ہم لے کے نہیں آ سکیں, چھوٹے چھوٹے ریزنز ہیں کہ جی کبھی اس نے آبجیکشن کر دیا کبھی اس نے آبجیکشن کر دیا. اچھا انٹرنیٹ آ جائے اور چیزیں جو ہے آگے بڑھنا شروع ہو جائیں تو ہمیں کسی کو کراچی شہر آنے کی ضرورت نہیں ہے, کسی کو کہیں بڑے شہروں کی طرف رخ کرنے کی ضرورت نہیں ہے. اربنائزیشن کا فنامونا اپنی جگہ پر ہے لیکن اربنائزیشن میں لوگ کیوں اربن ایریاز کی طرف آتے ہیں؟ لوگ آتے ہیں کہ جی ان کو اپرچونیٹیز ملیں, فیسلٹیز ملیں, ان کا ہورائزن اوپن ہو. اگر یہی تمام چیزیں آپ ان کو ان کے ڈسٹرکٹس میں ان کے شہروں میں چھوٹے شہروں میں پرووائڈ کرنا شروع کر دیں تو وہ ایشو بھی ختم ہو جائے گا. جو اوور کراؤڈنگ ہو رہی ہے بڑے شہروں کے اندر وہ ایشو بھی ختم ہو جائے گا. انٹرنیشنلی تو اس وقت جو سچویشن ہے ویسے جو کہا جاتا ہے کہ جی اگلے کچھ 10-15 سالوں میں 80% پاپولیشن شہروں میں ہوگی, بڑے شہروں کے اندر ہوگی, لیکن ہم کراچی کے اندر کراچی کہہ رہا ہوں میں پاکستان کے اندر اس کو ابھی ہم روک سکتے ہیں کیونکہ ہماری یہاں ابھی اس وقت جو اربنائزیشن ہے وہ 37% ہے. ابھی بھی ہماری 63% پاپولیشن جو رورل ایریاز کے اندر رہتی ہے, بجائے کہ ہم شہروں کو اوور کراؤڈ کریں اور اس میں لوگوں کو یہاں پر آ کے. اب یہاں آ کے بھی کیا ہوتا ہے, कच्ची आबादी में लोग घुसे हुए होते हैं, आपका कोई प्लांट है ही नहीं, कोई सिस्टम मौजूद नहीं है, ना हाउसिंग का कोई सिस्टम है, ना उनको क्या नाम है कोई गाइडेंस है, ना एजुकेशन है, तो सारा इंफ्रास्ट्रक्चर भी तबाह है। जब लोग ज़्यादा आ रहे हैं तो और स्ट्रेस बढ़ता चला जा रहा है इंफ्रास्ट्रक्चर के ऊपर, वो मज़ीद तबाह हो रहा है। तो आप सही कह रहे हैं कि इस वक्त जो है हमारा स्ट्रेस ये होना चाहिए कि हर रीजनल एरिया, जो छोटे शहर हैं, सक्खर है, हैदराबाद है, लड़काना है, नवाबशाह है, गुजरावाला है, आपका क्या नाम है पेशावर है, और हर शहर के अंदर क्वेटा है, छोटे छोटे शहरों के अंदर इस किस्म की फैसिलिटीज़ प्रोवाइड किए जाएँ कि यंग जनरेशन जो उनको अपने घरों के पास वहाँ पर ही स्किल ट्रेनिंग अवेलेबल हो जाए और अपॉर्चुनिटीज़ अवेलेबल हो जाए। आजकल तो डिस्टेंट लर्निंग भी है या डिस्टेंट के नाम है आपका कारोबार भी इस तरह चलता है, तो ये कहना कि कराची बैठ के ही कुछ हो सकता है या लाहौर बैठ के ही कुछ हो सकता है या इस्लामाबाद हो सकता है, दिस इज़ रॉन्ग। कहीं भी बैठ कर आप अर्न भी कर सकते हैं, लर्न भी कर सकते हैं और आप एक्सेल भी कर सकते हैं सारी।
सर, इसमें रिसोर्सेज और पॉपुलेशन को अक्सर एक दूसरे के ख़िलाफ़ करके पेश किया जाता है, जो मेरे ख्याल से बजा नहीं है। अगर आप रिसोर्स डेवलप करेंगे, अगर आप पॉपुलेशन को एज एन इन्वेस्टमेंट समझेंगे कि अच्छा यार अगर हम 20 रुपए लगा रहे हैं इस इंसान पर, तो ये बड़ा होकर इकॉनमी में 2000 रुपए कमाएगा, सो इट्स फ्यूचर इन्वेस्टमेंट। उस तरह से मैनहट्टन को अगर हम देखें तो कहते हैं कि मैनहट्टन की दिन की पॉपुलेशन इज़ 3-4 टाइम्स मैनहट्टन की रात की पॉपुलेशन, क्योंकि न्यू जर्सी से, क्वीन से, ब्रुकलिन से, इवन ऑल द वे फिली से लोग आते हैं मैनहट्टन में नौकरी करते हैं, फिर अपने शहरों में, अपने घरों में जहाँ चीपर हाउसिंग इज़ अवेलेबल। तो इस तरह से कराची में क्यों किसी ने नहीं सोचा कि यार फीडर टाउन, सैटेलाइट टाउन्स जो हैं उनसे अगर हम कनेक्ट कर सकें तो मे बी पीपल वुड ऑल्सो फील कम्फर्टेबल कि कराची के अराउंड या सिंध के अराउंड या इवन हैदराबाद रहें, कराची में काम करें, वहाँ जाएँ। दुनिया भर में कराची और हैदराबाद का जो डिस्टेंस है उसमें लोग वर्कर कम्यूट करते हैं, बट समहाउ वी डोंट प्रोवाइड दैट अपॉर्चुनिटीज़।
ये फिर पॉलिटिकल हो जाएगा। मैं इसको अगर आपको, क्योंकि मैं कराची एडमिनिस्ट्रेशन में भी रहा हूँ, कमिश्नर भी रहा हूँ, डीसी भी रहा हूँ, मैं कराची की डायनामिक्स को बहुत अच्छी तरह समझता हूँ। कराची के जो डेवलपमेंट प्लान्स बने जो कराची के अंदर, उसको जो है डिस्टॉर्ट किया गया और उसके पॉलिटिकल रीजंस थे। देखिए, कराची में सेटेलाइट टाउन्स डिवेलप हो रहे थे एक वक्त। अगर आप तेसर टाउन, अगर आपको आइडिया हो, 1,00,000 प्लॉट हैं उसके अंदर, एम मलीर डेवलपमेंट अथॉरिटी ने डेवलप किया था। गुलशन मलीर है, उसमें 25,000 प्लॉट है। हॉक्स पे जो है 45,000 प्लॉट है उसके अंदर, लेकिन फॉर पॉलिटिकल रीज़न को जो है डेवलप नहीं होने दिया गया, जो कराची के सराउंडिंग में है। और उसके पॉलिटिकल रीजंस थे, मैं उस कंट्रोवर्सी में इसलिए जाना नहीं चाहता क्योंकि वो डिलिबरेट पॉलिसी थी कुछ लोगों की, कि जो उनकी जो कॉन्स्टिट्यूएंसीज थी वहाँ पे, पॉलिटिकल कॉन्स्टिट्यूएंसीज थी, वो डिस्टर्ब हो रही थी उसकी वजह से।
बट दीज आर अपर मिडिल क्लास हाउसिंग, राइट?
नहीं, 120 गज के घर भी हैं, 80 गज के घर भी हैं, मैक्सिमम 400 गज के घर हैं, छोटे घर हैं। इस तरह का नहीं है कि जैसे डिफेंस हो ये उसके अंदर, ज़्यादा घर वहाँ पे 80 और 120 गज के घर हैं। गुलशन मलीर हो गया, आपका तेसर टाउन हो गया, आपका हॉक्स पे इस वक्त भी वहाँ तकरीबन आप समझें कि 2,50,000 प्लॉट जो है पड़ा हुआ है, ऐसी कच्ची आबादियाँ बनती जा रही हैं, उसको डेवलपमेंट नहीं करते हैं वहाँ पर। लोगों ने अपनी इन्वेस्टमेंट की भी सब ज़ाया हो गई उसके अंदर, 25-30 साल हो गए उनको वहाँ पर।
विदाउट गेटिंग इन टू द मे बी द पोलिटिकल रैम्बिफिकेशन या जो फड्डे हुए थे, रोड कनेक्टिविटी प्रोवाइड करने में क्या इशू है? आई थिंक अगर वंस द रोड इज़ प्रोवाइडेड तो वो तो खुद डेवलप हो जाएंगे, लोग खुद रहना चाहेंगे।
कनेक्टिविटी है वहाँ पे, कनेक्टिविटी उसमें असल में ये हुआ ये कि जिस ज़माने में ये स्कीमें बनाई गई उस ज़माने में KDA होती थी। ये सारी स्कीमें KDA ने डेवलप
की, कराची डेवलपमेंटल अथॉरिटी।
अच्छा, फॉर पोलिटिकल रीज़न इसको ब्रेक किया गया, KDA को कन्फाइन कर दिया गया अर्बन एरिया इसके अंदर, ताकि KDA जो है फर्दर डेवलपमेंट ना करे इसके अंदर। और ये सारे एरियाज़ जो है जहाँ पर डेवलपमेंट का पोटेंशियल मौजूद, रूरल जितना आपका कराची का सबर्ब है, जहाँ पर इस वक्त लैंड अवेलेबल है, जहाँ डेवलपमेंट हो सकती है, वो MDA को और LDA को दे दिया गया उसके अंदर, और वो डिलिबरेटली उसको जो है ग्रो नहीं करने दिया गया उसके अंदर। दिस इज़ अ फैक्ट, क्योंकि मैं तो उस सिस्टम के अंदर मौजूद था, जो मीटिंग्स होती थी उनके दरमियान बैठा होता था, मैं सुनता था सारी चीज़ें, और लड़ता भी था उसके अंदर वहाँ पर तमाम चीज़ों में। खैर, भी
जब कह रहे कनेक्टिविटी है, कनेक्टिविटी तो नहीं है। अगर आपके पास प्राइवेट ट्रांसपोर्ट है तो कनेक्टिविटी है ना, बट अगर कोई सर्कुलर रेलवे होता, कोई बसेस चल रही होती, कोई मेट्रो चल रहा होता, दैट्स व्हाट आई मीन बाय कनेक्टिविटी। अपनी गाड़ी पे तो फिर पूरा मुल्क कनेक्टेड है।
शहजाद साहब, कराची शहर के अंदर भी नहीं है, कनेक्टिविटी है, पब्लिक ट्रांसपोर्ट की अगर बात करें कहाँ है पब्लिक ट्रांसपोर्ट कराची में, कहाँ है मेट्रो ट्रेन कराची के अंदर, कहाँ है सर्कुलर रेलवे कराची के अंदर, कहीं नहीं है। ये आपको मैं बताऊँ, मास ट्रांजिट जो है इफ़ आई एग्जैक्टली रिमेंबर तो ये 90s के अंदर ये कॉन्सेप्ट आया था, और यहाँ उस ज़माने में मैं सेक्रेटेरिएट में सर्व करता था, बेनज़ीर साहिबा ने बाकायदा ये जो हमारा जिना ग्राउंड है गवर्नर हाउस के बराबर में, जिना ग्राउंड नहीं उसको क्या अपोलो ग्राउंड अब जिना ही कहते हैं शायद उसको, वहाँ उन्होंने बाकायदा इफ्तिताह किया था कि मास ट्रांजिट ट्रेन चलनी थी, नहीं चली। फिर उसके बाद सर्कुलर रेलवेज़ का प्रोजेक्ट चलता रहा, जायका ने उसके लिए फंडिंग अवेलेबल कर दी थी, उसको सोवरेन गारंटी चाहिए थी, सोवरेन गारंटी देने का कोई तैयार नहीं हुआ कराची के अंदर। नतीजा ये हुआ जायका वो प्रोजेक्ट उठा के बांग्लादेश ले गई और बांग्लादेश में बना रहे हैं उस काम के लिए। तो यहाँ असल में प्रॉब्लम क्या होता है कि कराची जो है पेरिफ्री है, मतलब समहाओ सिंध के अंदर भी पेरिफ्री है, इस्लामाबाद के लिए भी पेरिफ्री है कराची के, कराची के अंदर लोग ना इन्वेस्टमेंट करते हैं ना उसको ओन करते हैं, एक इशू है ये।
आई थिंक इस वक्त बलूचिस्तान में अगर हमें लोग सुन रहे होंगे तो वो शायद मॉक करें इस आइडिया को, क्योंकि जो लोग बलूचिस्तान में हैं या जो केपी में हैं वो तो कराची के इश्यूज एनवी करते हैं कि काश हमारे इस तरह के इश्यूज होते, क्योंकि उनके देखो वो दैट्स द रियल पेरिफेरी ऑफ पाकिस्तान।
वो भी है देखे ना, वो भी है, लेकिन उसकी क्या नाम है उसकी जो है आप उसको जब कंपेयर करने जाएंगे कराची के साथ, तो कराची जो है वो एक ऐसा शहर है, ऐसा इंस्ट्रूमेंट है, अगर कराची इमर्ज करता है तो बलूचिस्तान वालों को किधर के नाम पनाह मिलती है आके, वो भी यहीं आते हैं। एंड WFP के लोग जो है एंड पेशावर में इतने लोग नहीं है, वो कराची में जॉब कर रहे हैं। यहाँ से आपको अंदाज़ा नहीं है कि अगर हम इंटरनल रेमिटेंसिस की बात करें कराची से, बिलियंस एंड बिलियंस जो बलूचिस्तान जाता है और बिलियंस एंड बिलियन के नाम में NWFP जाता है, बिलियंस एंड बिलियंस जो है आपका पेशावर आपका पंजाब जाता है सारा, और सब कराची से अर्न करते हैं, यहाँ से सब वो लेके जाते हैं वहाँ पे। हमें इसमें बहुत अच्छी बात है, उनकी यहाँ जो प्रॉस्पेरिटी आ रही है यहाँ से अर्न करके ले जाने से बड़ी अच्छी बात है उसके अंदर, लेकिन ये है कि कराची को ओन नहीं करते लोग।
तो किस तरह करें, आई नो दिस गेट्स सेड अ लॉट, बट मुझे आज तक समझ नहीं आया कि ओन कैसे कोई किसी शहर को करता है। शहर सर्विसेज देता है, सर्विसेज के एक्सचेंज में लोग टैक्स देते हैं, दुनिया भर में इस तरह होता है।
देखिए मैं आपको बताऊं, कराची से रेवेन्यू जनरेट होता है 67%,
बट दैट्स एन अनफेयर नंबर।
नहीं मैं बताता हूँ,
बिकॉज अगर पोर्ट्स, आप KPT के चेयरमैन रह चुके हैं, अगर कोई लाहौर से लैम्बोर्गिनी मंगवाता है,
उसको भी एक्सप्लेन करता हूँ ना। देखें हर शहर की हर जगह का एक नेशनल एंडाउमेंट होता है, उस एंडाउमेंट का जो बेनिफिट होता है उस शहर को वहाँ के लोगों को होता है और होना चाहिए इसके अंदर, ठीक है ना। कराची के एंडाउमेंट है पोर्ट, कराची की एंडाउमेंट है, दो पोर्टें हैं कराची के अंदर, और इसको गवर्नमेंट ऑफ पाकिस्तान ने डेवलप नहीं किया है। दोनों का पोटेंशियल जो है आप देखें सेल्फ सस्टेनिंग है, सारी अपने पैसे से खुद डेवलप कर रहे हैं। जितने टर्मिनल लगे हैं पोर्ट कासिम पे चले जाएँ, क्योंकि मैं पर्सनली जानता हूँ KPT के अंदर चले जाएं, खुद इन्होंने अर्न किया, खुद किया है।
अर्निंग बिकॉज ऑल ऑफ पाकिस्तान इंपोर्ट थ्रू दैट, अगर साहिवाल कोल प्लांट को कोल चाहिए तो वो कराची पोर्ट से आता है,
इसलिए कि उनके पास कोई ऑप्शन नहीं है। कराची जो है देखिए दुनिया भर में पोर्ट्स जो है, अगर आप न्यूयॉर्क चले जाएँ तो लोकल अथॉरिटीज़ के अंडर में है, आप न्यू जर्सी में चले जाएँ लोकल अथॉरिटीज़ के पास हैं, वो उनको ऑन करते हैं, वही चलाते हैं, इवन एयरपोर्ट्स भी उनके अपने हैं सारे के सारे
स्टेट का। सो लाइक न्यूयॉर्क सिटी प्रॉबेबली अर्न्स मोर देन एल्बनी, लेकिन न्यूयॉर्क सिटी ये नहीं बोलता कि न्यूयॉर्क सिटी चल रहा है तो एल्बनी पल रहा है,
इसलिए नहीं बोलता कि उसको इशू नहीं है उसका,
जी
उसका इशू नहीं है। यहाँ जब आप ये बात करते हैं, ये आर्गूमेंट डेवलप करते हैं कि जनाब लाहौर का यहाँ से इम्पोर्ट हो रही है तो वो उसका टैक्स यहाँ पे जमा हो रहा है, तो भाई टैक्स इसलिए जमा हो रहा है कि एक पोर्ट यहाँ पर है ना, इस पोर्ट की वजह से जो वेयर एंड टियर शहर के अंदर होता है, जो 50,000 ट्रक यहाँ से घूमता है जाता है, यहाँ जो आपका प्रेशर है तमाम चीज़ों का, उसको अल्टीमेटली कौन सस्टेन कर रहा है, शहर के लोग शेयर कर रहे हैं ना। शहर के ख़राब होने की एक बहुत बड़ी वजह ये भी है, सारा इन्फ्लक्स जो है यहाँ पर, जो दुनिया सारे पाकिस्तान से जो लोग आते हैं इसी वजह से है। मैं हरगिज़ ये नहीं कह रहा कि उसका, मैं जो हम बात आपसे करना चाह रहा था वो बात ये थी कि लट से कि जी आप उसको टैक्स को जनरेशन को उठा दें, अब कलेक्शन के ऊपर भी आ जाए ना, मतलब तो तब भी कराची जो है मेजर शेयर देता है पूरे पाकिस्तान के अंदर उसमें, और आता क्या है इसके अंदर, 1% से भी कम नहीं आता है यहाँ पे। और इसमें देखें, इसमें जो हमारा आर्गुमेंट है वो ये है कि कराची जो है पूरे पाकिस्तान को चला सकता है। जैसे न्यूयॉर्क की बात की आपने, न्यूयॉर्क की 2 ट्रिलियन की क्या नाम है GDP है, लंदन चले जाए 1.6 ट्रिलियन की है, पेरिस जो है वो तकरीबन आपका अबाउट 1100 बिलियन के करीब है, टोक्यो जो है 2.5 ट्रिलियन की उसकी इकोनॉमी है। क्यों है शहर ग्रो कर रहे हैं? कराची के अंदर ये पोटेंशियल है, कराची के अंदर अगर आप ये लेके आए, कराची के इंफ्रास्ट्रक्चर में डेवलप करें, इकोनॉमिक जोन्स बनाएं यहाँ पर। अब ज़रूरी नहीं है कि आप शहर को कंजेस्टेड करें, कराची की पैराफ्रीज में इवन ठट्टा है ये है, आप ठट्टा में बना सकते हैं, आप दातू में बना सकते हैं, आप कोटरी में बना सकते हैं। अब कोटरी की जैसे आपकी क्या नाम है नूरियाबाद की, पता नहीं आपने तो नहीं देखा होगा, हमें तो पता है नूरियाबाद को जानबूझ के तबाह किया गया, वहाँ डाके पढ़ते थे, इसी वजह से पढ़ते थे कि बस कुछ करना नहीं चाहते थे। अब यार मैं ये चीज़ों में जाना नहीं चाहता क्योंकि मैं तो बैठना सुन तमाम चीज़ों का।
इसको वापस अगर हम एक पॉलिसी स्टैंड पॉइंट पर अगर हम ले आए, रिसोर्सेज का जो इशू, आई थिंक मसला वही है कि क्योंकि पाकिस्तान में रिसोर्सेज नहीं डेवलप हो रहे, जो पाए है वो नहीं बढ़ रहा, तो जो फिर पाए रह जाता है उस पर लोग लड़ना शुरू कर देते हैं। इफ़ देयर वॉज अबंडेंस, इस तरह के मसले या इस तरह के डिस्कशंस हो भी ना, लोग खुशी से, आई मीन दे प्रॉब्ली वुडंट कंसिडर इट एन इशू के अगर एल्बनी में ट्रेन बन रही है, एमट्रैक कट लेट हो रहा है ट्रैक, और वो न्यूयॉर्क सिटी के टैक्स से हो रहा है, दे वुडंट हैव एन इशू बिकॉज देर इज़ अबंडेंस, देर इज़ इनफ मनी, नॉट दैट दे डोंट हैव देयर ओन इशूज़। तो कराची में अगर हम इशू स्पेसिफिक बात करें रादर देन गोइंग टू द पॉलिटिक्स ऑफ इट, अनप्लान्ड अर्बनाइजेशन जो है शुरू से 1947 से हम देखें तो मे बी सिटी की जो कैपेसिटी थी उससे पॉपुलेशन हमेशा ज़्यादा रही है और वो ग्रो ही करती रही है, बट वो रिसोर्सेज उस तरह से नहीं ग्रो किए, जिस तरह सीवेज तो नहीं बढ़ा, सीवेज पाइपलाइन तो नहीं ले की गई, लेकिन जहाँ 4 घर होते थे वहाँ 4 बिल्डिंग बन गई। मैंने खुद देखा है मोहल्लों में जहाँ एक एक फैमिली रहती थी वहाँ इस तरह के रेजिडेंशियल प्लॉट्स बन गए जहाँ 4-4 फैमिलीज रहना शुरू हो गई। तो सीवेज प्लांट तो वही है, इलेक्ट्रिक ग्रिड तो वही है, वाटर सप्लाई तो वही है, तो वो सस्टेन हो ही नहीं सकता। तो ये क्यों किसी ने प्लानिंग नहीं की, या हमने कुछ देखा कुछ टावर्स भी गिरे तो आई एम श्योर देर वर इश्यूज ऑफ करप्शन एंड अदर सच प्रॉब्लम्स, तो वो प्लान के थ्रू अर्बनाइजेशन क्यों नहीं हुई?
देखिए ऐसा नहीं है कराची के अंदर प्लान नहीं बने, प्लान बने, कराची के बाकायदा प्लानिंग हुई। लास्ट प्लान जो बना था 2025 का प्लान बना था कराची के अंदर, सिंध गवर्नमेंट ने उसकी अप्रूवल नहीं दी। उस ज़माने सिटी गवर्नमेंट होती थी, उस ज़माने पूरा फॉरेन कंसल्टेंट बुलाए गए, उन्होंने पूरा कराची को सर्वे किया, एक एक चीज़ देखी सारी, इसकी इकोनॉमिक एक्टिविटीज़ क्या हैं, पोटेंशियल क्या है, लैंड यूज़ क्या है, फ्यूचर के लिए कैसे होना, कहाँ नया एयरपोर्ट बनना चाहिए, कौन सी ट्रेन होना चाहिए, ट्रांसपोर्ट का सिस्टम कैसे होगा, पानी, तमाम चीज़ें बनी उसके अंदर। वो प्लान जो है पड़ा रहा सिंध गवर्नमेंट के पास, जाके उसकी अप्रूवल नहीं दी। रीज़न ये था कि जो कराची की लैंड है उसको अगर वो प्लान अप्रूव हो जाता तो आप मिसयूज़ नहीं कर सकते थे, तो कराची की लैंड मिसयूज़ हो रही है। इसमें जब मैं ये कहता हूँ कराची को ओन नहीं करते तो ये रीजंस हैं उसके।
इसमें सर पॉलिटिकल विल की अगर बात हो ही रही है, सो इवन अगर हम स्पेसिफिकली पॉपुलेशन की जिक्र करें, एक टैबू भी है फैमिली प्लानिंग के बारे में बात करना, इवन तो पाकिस्तान गवर्नमेंट ने बचपन से एड्स चलाए हैं, वो ग्रीन स्टार के एड्स आते हैं, देयर हैज़ बीन एन एफर्ट, बट पॉलिटिकल पार्टीज़ खुल कर इस बारे में ना बात करती हैं, ना हमें नज़र आता है कि ये इंफॉर्मेशन दी जाए, बिकॉज इट्स नॉट जस्ट द आइडिया कि लोग बढ़ रहे हैं, सेफ्टी एंड सिक्योरिटी इज़ अ प्रॉब्लम ऑल्सो, राइट? अगर एक औरत है उसके 13 बच्चे हो रहे हैं, उसकी हेल्थ, उसके बच्चों की हेल्थ, उस फैमिली की, इट ऑल गेट्स अफेक्टेड। तो इट्स नॉट जस्ट अ कॉन्वर्जेशन ऑफ पॉपुलेशन, इट्स ऑल्सो कॉन्वर्जेशन ऑफ क्वालिटी ऑफ लाइफ। तो वो उस जुमरे में भी ये पॉलिटिशियंस और पॉलिटिकल पार्टीज़ क्यों बात नहीं करते इस बारे में?
पॉलिटिशियंस का प्रॉब्लम क्या होता है? देखिए हमारे वैसे जो इस वक्त पोलिटिकल लीडरशिप है हमारी, PMLN हो, इवन इमरान खान हो, ये पीपल्स पार्टी हो, इनकी जो जैसे होता है कि जब ये गवर्नमेंट में आते हैं इनकी पहली प्रायोरिटी तो होती है सर्वाइवल, अपने आप को कैसे बचाएं। इस वजह से होता ये है कि लॉन्ग टर्म प्लानिंग पे जाते ही नहीं है, शॉर्ट टर्म चीज़ें करते हैं। फिर जैसे आपने कहा कि कल्चरल और रिलीजियस टैबूज हैं हमारे यहाँ, جو ریلیجیس لیڈرشپ ہے اس کا اتنا زیادہ اسٹرینگل ہولڈ ہے کہ کوئی اس قسم کے آئیڈیاز پہ بات کرتے ہو سب گھبراتے ہیں. اس میں پھر ایک جو سب سے بڑا پرابلم ہوتا ہے آپ کے پولیٹیشینس کا پرابلم ہوتا ہے, وہ ٹینجیبلس پہ جاتے ہیں. ان کے لیے زیادہ امپورٹنٹ یہ ہوتا ہے کہ ایک روڈ بنا دیں اور اس پہ کھڑے ہو اس کا افتتاح کریں اور پورے 5 سال تک گاتے رہیں کہ جی میں نے موٹر وے بنائی, میں نے یہ بنایا یہ بنایا. پاپولیشن کے اندر آپ انویسٹمنٹ کرو گے, پاپولیشن ویلفیئر کے لیے انویسٹمنٹ کرو گے, لانگ ٹرم انویسٹمنٹ ہے. آپ ان کی ایجوکیشن کے لیے کرو گے, آپ کی اسکل ڈیولپمنٹ کے لیے کرو گے, آپ ان کو ہیلتھ میں آپ کو کرو گے, اس کے اندر یہ تمام چیزیں جو ہے یہ ٹینجیبل نہیں ہیں, یہ نظر نہیں آتی. اس سے آپ پولیٹیکل بینیفٹس نہیں حاصل کر سکتے. پلس ایک اور اس کے اندر بڑا ایشو یہ ہے کہ پرہیپس جو دیکھیں نا, پولیٹیشینس جو ہوتے ہیں وہ چلتے ہیں پبلک اوپینین پہ اور ڈیمانڈ پہ. ہماری سوسائٹی کی طرف سے بھی ڈیمانڈ نہیں ہے اس چیز کی, پبلک اوپینین بھی اس قسم کی نہیں ہے کہ اس قسم کا پریشر بلڈ اپ ہو میڈیا کے تھرو, این جی اوز کے تھرو, مین جو ہمارا جو پولیٹیکل ڈسکورس ہے اس کے اندر یہ پاپولیشن کا ایشو آئے اور جو ہمارے جو پولیٹیشینز ہیں ان کے اوپر پریشر بلڈ اپ ہو. جیسے آج یہ آپ پوڈ کاسٹ کر رہے ہیں, ہر ایک سے اگر یہ پوچھا جائے تو کوئی نہ کوئی چیز آئے گی سامنے, تو پولیٹیکل ڈسکورس کے اندر یہ شامل ہی نہیں ہے ہمارے. اسی وجہ سے
یہ تو چکن اینڈ ایگ والی بات کر رہے ہیں آپ. جس طرح کووڈ ویکسین ہے, شروع میں اس کی کوئی بائے نہیں تھی, بٹ گورنمنٹ نے ایک ٹینجیبل ایفرٹ کر کے انٹروین کر کے سب کو لگائی ویکسین. پبلک کا بائے ان نہیں تھا, پبلک کا پریشر نہیں تھا ویکسین کے اراؤنڈ ہر طرح کے رومر سے, بٹ پبلک ہیلتھ ایک میجر انٹروینشن کر کے پرووائڈ کر کے. اسی طرح پولیو کے خلاف بھی پاکستان میں بہت سارے خدشات پائے جاتے ہیں, بٹ گورنمنٹ ایفرٹ کر کے فون کالس پہ لگا کر. تو اگر پولیٹیکل ول ہو تو لوگوں کی ذہن سازی تو کی جا سکتی ہے. وی کانٹ جسٹ بلیم اٹ آن دا پاپولیشن کہ پاپولیشن ہی پولیٹیشین پہ پریشر ڈالے تو پولیٹیشین کچھ اچھا کرے گا.
میں ہرگز نہیں, میں بالکل نہیں کہا. دیکھیں کووڈ کی جو آپ نے ایگزامپل دی یا پولیو کی ایگزامپل دی, یہ بھی جو پریشر جو تھا نا نیچے سے آیا ہے, اوپر سے نہیں آیا ہے. اس کے اندر آپ پولیو میں آج تک کامیاب نہیں ہوئے ہیں, اس کے لیے انٹرنیشنل آرگنائزیشنز آپ کو ہیلپ کر رہی ہیں, وہاں سے پریشر آ رہا ہے. کیوں پریشر یہ آ رہا ہے کہ جناب آپ کے یہاں رہے گی تو آپ آئسولیٹ ہو جائیں گے. اس کے اندر کووڈ کی بھی سچویشن یہی تھی, کووڈ کی بھی سچویشن یہ تھی کہ جی انٹرنیشنلی اس قسم کا ایک انوائرمنٹ کریٹ ہو گیا تھا. آپ پبلک پریشر کی بات کر رہے ہیں, دنیا بھر کا پریشر تھا اس کے اندر. اس کے باوجود پاکستان کے اندر جو ویکسینیشن ہے وہ بہت زیادہ نہیں ہوئی ہے. سم ہاؤ ہماری کے نام خوش قسمتی تھی کہ ہم اس کرائسس سے باہر نکل کے آ گئے. ایک ہم نے بنا لیا تھا نرو سینٹر بنا لیا تھا, روز وہاں سے بلٹن ایشو کرتے تھے, دیٹ واز ناٹ انف. گراؤنڈ پہ جو ہے اس قدر کا اتنا کام نہیں ہو رہا تھا. جو آپ نے ویکسینیشن کی, اگر آپ اس کو اس کی جائیں گے اسٹیٹسٹکس میں جائیں گے تو آپ کو پتہ لگے گا آرڈی آپ نے 20% یا 25% لوگوں کو ویکسینیشن کی ہے, باقی لوگوں کو نہیں کیا آپ نے. لوگ بچ گئے اس کے اندر, ان کی بہتری ہے اس کے اندر. اگر کرائسس ڈیولپ ہو جاتا انڈیا کی طرح تو آپ کا بھی حال برا ہوتا اس کے اندر. نہیں ہوا, کوئی شاید اس کی ریزیلینس تھی یا جو ویدر کنڈیشن ہماری ایسی ہے, جو بھی سچویشن تھی اس کی وجہ سے ہم اس سے بچ گئے اس کے اندر, ورنہ وہ بہت سیریس ایشو تھا. اس میں بھی جو تھا پریشر باہر سے آیا تھا, اندر سے ان کے کسی کے آپ دیکھ نہیں رہے تھے. پروونشل گورنمنٹ لڑ رہی تھی, فیڈرل گورنمنٹ آپس میں لڑ رہی تھی کس طریقے سے کرنا ہے, کرنا ہے یا نہیں کرنا ہے اس کے اندر.
بٹ سر اس میں تھوڑی دور اندیشی سیاست دانوں سے ہم ایکسپیکٹ کریں گے. اب جس طرح کلائمیٹ بھی ہے, لوگ تو نہیں ایکسپیکٹ کر سکتے نا کہ 1 ڈگری 2 ڈگری ٹیمپریچر بڑھ گیا ہے تو یہ کرائسس آ سکتا ہے. لیکن شاید سیاست دان جو بیٹھے ہوئے ہیں, جو منسٹری ہے, اس کو سمجھ میں آ رہا ہے کہ گلوبل وارمنگ کیا ہوتی ہے, 1 ڈگری سے کیا فرق پڑتا ہے. تو یہ تو ٹاپ ڈاؤن ہی آنا پڑے گا, باٹم اپ آنا تو یہ چیز مشکل ہے. ہم تو یہ کہہ سکتے ہیں کہ کراچی کی جو ہوا ہے اس میں آلودگی اب محسوس ہو رہی ہے, لوگ بیمار ہو رہے ہیں. لیکن صرف کچھ لوگ اگر کھانس رہے ہیں شاید وہ پبلک پریشر انف نہ ہو. بٹ اٹس دا گورنمنٹس دیٹ نیڈ ٹو سی نا کہ یہ آج کھانس رہے ہیں, 5 سال بعد ریسپریٹری ڈیزیز مرنا شروع ہو جائیں گے. سو وی نیڈ انٹروینشن ٹوڈے ایون ایف دا پبلک ول, دا پبلک پریشر ڈزنٹ ایگزسٹ.
دیکھیں میں, میرا ہرگز مقصد نہیں ہے کہ پبلک اوپینین سے کہ جی گراؤنڈ لیول پہ روڈ پہ چلتے ہوئے لوگ یہ بات کریں. انٹیلیجنسیا ہے آپ کے پاس, این جی اوز ہیں آپ کے پاس, ان کا پریشر بلڈ اپ ہونا چاہیے. دیکھیں پولیٹیشینس کو میں نے جیسے آپ سے کہا وہ ریئیکٹ کرتے ہیں, زیادہ تر ڈیمانڈ کریٹ کرتے ہیں. سچویشن ہے اس وقت جو کرنٹ سچویشن ہے اس میں میرا ہرگز مقصد یہ نہیں ہے کہ جی ہم یہ کہیں کہ جی पब्लिक उसको प्रेशर करे तो तब ये सारी चीज़ें होंगी। मेरा कहने का मकसद ये है कि हमारे पॉलिटिशियंस जो हैं उनकी एक टेंडेंसी है, वो टेंडेंसी ये है कि वो जब डिमांड आती है जिस चीज़ की आती है तो वो रिएक्ट करते हैं। तो मतलब ये है कि कहने का मकसद है आप जैसे लोग हैं जो ओपिनियन को मोल्ड करते हैं, ओपिनियन मेकर्स हैं, मीडिया है, टॉक शोज़ होते हैं तमाम, अगर वहाँ ये तमाम चीज़ें एड्रेस होना शुरू हो तो इसको वो भी एड्रेस करना शुरू करेंगे। समहाउ मेरा ख्याल है कि उनकी प्रायोरिटीज़ में इसलिए नहीं आता, जैसे मैंने पहले बात की कि टेंजिबल का इशू है उसके अंदर, उनकी इमीडिएट नीड ये होती है कि वो पब्लिक में जाके बताएं कि जी मैंने ये कारनामा अंजाम दे दिया, जबकि इन दिस केस जो है उनके पास दिखाने के लिए कुछ नहीं होता। लॉन्ग टर्म में जाके आपका ह्यूमन रिसोर्स डेवलप होगा, इकोनॉमिक डेवलपमेंट होगी, तमाम चीज़ें होगी, लेकिन पर उस वक्त आप शायद ना उस चीज़ को क्लेम करने के लिए। तो ये बेसिक इशू है यहाँ पर।
इसमें थोड़ा काउंटर इंट्यूटिव मसला भी नहीं आ जाता कि अगर पॉलिटिकल पार्टीज़ हैं वो रिसोर्सेज के लिए लड़ रही हैं, वो NSC अवार्ड के लिए लड़ रही हैं, वो नेशनल असेंबली के लिए लड़ रही हैं, ऑल दीज थिंग्स आर पॉपुलेशन बेस्ड, तो उनके तो इंटरेस्ट में है कि हमारी कॉन्स्टिट्यूएंसी की पॉपुलेशन कम ना हो।
बिल्कुल सही करें, देखे ना हमारा जो NFC अवार्ड है उसमें 82% जो है जो डिस्ट्रीब्यूशन होती है पॉपुलेशन बेस्ड होती है, शेयर 82% है उसके अंदर, विच इज़ रॉन्ग। सबसे बड़ा इशू यहाँ पर आता है, पहले आप पॉवर्टी को ले लें, आप रेवेन्यू जनरेशन को ले लें, आपके नाम है और दूसरे इंडिकेटर्स हैं उनको शामिल। इंडिया के अंदर जो पॉपुलेशन का शेयर है मैं समझता हूँ एग्जैक्टली फेरेमर तो 12-15% ज़्यादा नहीं है वहाँ पर।
वाओ, इतना फ़र्क है,
बहुत फ़र्क है, हमारी 82% है। और उसका रीज़न है, अगर आप हिस्ट्री उठा के देखेंगे ना NFC की, तो वो आप अगर देखें जब ज़माने ईस्ट पाकिस्तान साथ होता था तो सबसे ज़्यादा मुखालफत पंजाब से होती थी कि ये पॉपुलेशन बेस्ड नहीं होगा, ये दूसरे फैक्टर ज़्यादा होने चाहिए। जब ईस्ट पाकिस्तान अलहदा हो गया तो सबसे बड़ा शोर था कि पॉपुलेशन बेस्ड होनी, एक वक्त में 100% आपका जो डिवीज़न होता था पॉपुलेशन के ऊपर होता था, रीज़न बीइंग उनकी पॉपुलेशन ज़्यादा थी। सारे सोचती है तो ये जो आपका 7th NFC अवार्ड है ये इसके अंदर फॉर द फर्स्ट टाइम हुआ है कि दूसरे फैक्टर्स को शामिल किया गया है, वरना तो 100% पॉपुलेशन पर जाता था। अब जो बात आपने कही है इसका सलूशन जो है वो एक तो ये है कि जिससे NFC के अंदर शेयर कम कर दिया जाए पॉपुलेशन के अंदर, दूसरा जो पॉलिटिकल साइड है, एक दूसरा इशू पॉलिटिकल कॉन्फ्लिक्ट जो मैंने शुरू में बात की थी कि पॉलिटिकल शिफ्ट होता है पॉपुलेशन की वजह से। अब इस वक्त भी जो झगड़े पड़े हुए हैं, अभी आप देख लें जैसे चीफ इलेक्शन कमिश्नर पर इल्ज़ाम लगा दिया सुप्रीम कोर्ट बार ने, वो यही इशू है कि जी हाफिज़ाबाद के अंदर आपने दो आपने असम्बली की सीट नहीं बनाई, आपने गुजरांवाला में दो बना दी, हालांकि पॉपुलेशन का कोई ज़्यादा फ़र्क नहीं है। तो बुनियादी तौर पे जो पावर सेंटर है जहाँ से पावर्स ड्रॉ होती है वो सारा बेस कर रहा है पॉपुलेशन के ऊपर। आप पोलिटिकल पावर जो है वो फ्लो करती है नेशनल असम्बली से, प्रोविंशल असम्बली से, वो पॉपुलेशन बेस्ड है। सिमिलरली आपके जो रिसोर्सेज है, रेवेन्यू रिसोर्सेज जो हैं जहाँ से फ्लो करते हैं वो पॉपुलेशन बेस्ड है। आपका एनुअल डेवलपमेंट प्रोग्राम जो है जो बनता है APC जो फेडरल गवर्नमेंट बनाती है, उसके भी रिसोर्सेज जो हैं उनकी डिस्ट्रीब्यूशन भी इस तरह होती है। तो पॉपुलेशन जो है एक रोल तो प्ले करेगी, हमेशा रोल प्ले करेगी, लेकिन उसका डोमिनेंट रोल नहीं होना चाहिए इन तमाम चीज़ों के अंदर।
सो डू यू फील
बैलेंस जो है मेंटेन करने की जरूरत,
डू फील एक बैलेंस करने का एक अच्छा तरीका ये है कि रादर देन द प्राइमेसी ऑफ द NFC PFC मॉडल अगर हम लोकलाइजेशन की तरफ जाएँ तो ये मसला ही सॉल्व हो जाएगा, राइट? जिस तरह KMC अगर गली से टैक्स इकट्ठा करे और वही गली साफ करे तो मसला, जब पैसा जाएगा ही नहीं फेडरल के पास और फेडरल से वापस नहीं आएगा और फेडरल का डिसीजन नहीं होगा, वो चीज़ आसानी हो जाएगी। आई वाज आल्सो वेरी सरप्राइज कि वसीम अख्तर ने भी जब प्रेस कॉन्फ्रेंस की थी, फिर मुर्तजा वहाब ने भी आके बोला KMC बेरली खुद बेरली कोई पैसे कलेक्ट करती है, मेरे ख्याल से कुछ 1 लाख या 2, एग्जैक्ट फिगर भूल गया, बट रिडिकुलसली लो अमाउंट। तो जब इस तरह की टैक्स कलेक्शन, हम दुनिया भर की मिसालें देते हैं, जो कचरा आपकी गली का साफ हो रहा है वो इस्लामाबाद तक जाने के उस पैसों की ज़रूरत नहीं है, तो वो जो क्वालिटी ऑफ लाइफ आर्ग्यूमेंट है वो भी बेहतर हो जाता है, क्योंकि आप ये मोहल्ले में क्वालिटी ऑफ लाइफ थ्रू लोकल ऑर्गेनाइजेशंस, थ्रू मेट्रोपॉलिटन कॉरपोरेशंस चीज़ें बेहतर कर सकते हैं, रादर देन इस्लामाबाद डिक्टेटिंग द बेसिक पानी, कचरा, गली साफ, क्वालिटी ऑफ लाइफ इशूज।
देखिए, दिस बड़ा फंडामेंटल इशू आपने रेस किया है। आई विश कि ऐसा हो कि यहाँ से टैक्स इस्लामाबाद ना जाए, लोकल टैक्स लोकल लोग ही कलेक्ट करें, लेकिन ऐसा है नहीं। जब आपके जितने मेजर जो शेयर जहाँ से रेवेन्यू आपको मिलता है वो सारे फेडरल गवर्नमेंट के पास हैं, कुछ प्रोविंशियल गवर्नमेंट के पास है, लोकल गवर्नमेंट के पास कोई ऐसा रेवेन्यू जनरेशन
KMC लोकल
जी लोकल गवर्नमेंट KMC
वाइज इन KMC कलेक्टिंग
है नहीं ना, आपने अलाउ नहीं किया उनको। जो निज़ाम है अभी इस मरतबा, पता नहीं आपने शायद देखा ना हो, हमने अभी एक नया निज़ाम सजेस्ट किया है, हमने कॉन्स्टिट्यूशनल अमेंडमेंट सजेस्ट की हैं कि जी लोकल गवर्नमेंट जो है उनको थर्ड टीयर ऑफ द गवर्नमेंट के तौर पर रिकग्नाइज किया जाए।
बिल्कुल ठीक है, उसके बगैर डेमोक्रेसी इज इम्पॉसिबल।
Article 7 जो है हमारे कॉन्स्टिट्यूशन का, वो ऑलरेडी रिकग्नाइज करता है कि स्टेट जो है कंपोज करती है आपका फेडरल गवर्नमेंट, प्रोविंशियल गवर्नमेंट एंड लोकल अथॉरिटीज़ उसके अंदर। अब एक Article 140A जो है इंट्रोड्यूस किया गया 18th Amendment, इससे पहले भी था लेकिन उसको चेंज करके 18th Amendment में उसको डाला गया।
फारूक सत्तार साहब ने इसमें काफ़ी काम किया था,
साहब ने भी काम किया उसमें। तो उसमें फिर वो सजेस्ट ये किया गया था और ये समझा गया था लेकिन कि जी लोकल गवर्नमेंट का निज़ाम कामयाब हो जाए, बनेगा और काम करेगा। लेकिन हुआ ये कि उसमें जो अथॉरिटी दी गई प्रोविंशियल गवर्नमेंट्स को दी गई कि प्रोविंशियल गवर्नमेंट जो है थ्रू लेजिस्लेशन जो है लोकल गवर्नमेंट का निज़ाम इस्टेब्लिश करेगी। अब जो प्रोविंशियल गवर्नमेंट्स हैं वो तो राइवल हैं लोकल गवर्नमेंट, क्योंकि जो अथॉरिटी जो है जो इस वक्त वो एक्सरसाइज कर रहे हैं, जो रिसोर्सेज वो एक्सरसाइज कर रहे हैं, वो अगर नीचे आते हैं तो उनके हाथ से निकलेंगे। तो नतीजा ये है उन्होंने निज़ाम को इस्टेब्लिश ही नहीं होने दिया, और जो इस्टेब्लिश हुआ निज़ाम वो लूला लगना निज़ाम था सारा का सारा। कराची के जितने लोकल इदारे, जो KBC हो, वेस्ट मैनेजमेंट हो, वाटर हो, सीवरेज हो, प्लानिंग हो, ये सारे इदारे जो है प्रोविंशियल गवर्नमेंट ने अपने हाथ में ले लिए। अब यही इदारे जो है रेवेन्यू जनरेट भी करते हैं और यही सारी जो है चलाते हैं तमाम चीज़ों के निज़ाम को चलाते हैं इसमें। तो अभी हमने जो सजेस्ट किया है उसमें हमने सजेस्ट ये किया है कि थर्ड टीयर ऑफ गवर्नमेंट हो, इसको रिकग्नाइज़ किया जाए, कॉन्स्टिट्यूशनल अमेंडमेंट के थ्रू जो है जो पॉलिटिकल पावर है, फाइनेंशियल पावर है और एडमिनिस्ट्रेटिव पावर है थ्रू कॉन्स्टिट्यूशन, किसी की मर्सी पे ना हो, ना प्रोविंशियल गवर्नमेंट की मर्सी पे हो ना फेडरल गवर्नमेंट की मर्सी पे हो, कॉन्स्टिट्यूशन के थ्रू ये पावर्स डिवॉल्व होनी चाहिए लोकल गवर्नमेंट में। और जो रिसोर्सेज हैं उसमें हमने सजेस्ट ये किया है कि जैसे NFC अवार्ड जो है, अभी ये तो खैर बड़ा मुश्किल काम है कि हम वो टैक्सेस उनसे विड्रॉ कर लें और टैक्सेस हमारे पास आ जाएं। ठीक है, फेडरल गवर्नमेंट के पास एक निज़ाम मौजूद है, वो टैक्स कलेक्ट करती है, लेकिन उस टैक्स की जो डिस्ट्रीब्यूशन हो वो डायरेक्ट हो प्रोविंशियल गवर्नमेंट को, जैसे आता है NFC अवार्ड के थ्रू, उसी फार्मूले के तहत जो लोकल गवर्नमेंट को भी आना चाहिए उसके अंदर। तो ये हमने सजेस्ट किया है, ये हम इस पर काम भी कर रहे हैं, हमारे इस पर लोगों से निगोशिएशन भी हो रही है। पिछले दिनों हमने बड़ा एक सेमिनार किया था जिसमें हमने ये आइडिया फ्लोट किया, लोगों ने बड़ा इसको अप्रिशिएट किया है। तो जो एक जो बुनियादी बात है कि एक जो चीज़ें चेंज हो सकती हैं वो जब पावर डिवॉल्व होकर गली में आएगी, गली का काउंसलर जो है उसके पास आप उसका गला पकड़ के पूछ सकोगे कि पानी क्यों नहीं आ रहा है यहाँ पर, ये सफाई क्यों नहीं है, उस वक्त तक सिस्टम नहीं बदलेगा ये।
सर इन टर्म्स ऑफ हाउसिंग आपने बात की, कच्ची आबादी है, हम देखते हैं जैसे आपने बहरिया टाउन का जिक्र किया कि एक अपर मिडिल क्लास, एंड आई एम श्योर पाकिस्तान में लोग ये काफ़ी आर्ग्यू करेंगे अपर मिडिल नहीं है, मिडिल है, लेकिन अगर आप 50,000-60,000 रेंट दे रहे हैं तो पाकिस्तान के जो स्टैंडर्ड्स हैं वो आप अपर मिडिल में आ जाते हैं, अनफॉर्चुनेटली बहुत ज़्यादा गुर्बत है। तो हाउसिंग प्लान्स हम देखते हैं, स्कीमें आती हैं, 5 लाख घर बन जाएंगे, 10 लाख घर बन जाएंगे, बट टेंजिबल प्लान्स क्या हैं कि अगर हमारी पॉपुलेशन बढ़ रही है हम इसको वर्टिकली बढ़ाएं, नोइंग फुली वेल कि हमारे वो सूएज और बस और ट्रेन और वो भी इंफ्रास्ट्रक्चर अभी अवेलेबल नहीं है टू सस्टेन इट, या हम फीडर टाउन्स बनाएं, हाउसिंग का जो प्रॉब्लम है वो किस तरह सॉल्व करें?
देखिए हाउसिंग का जो इशू है ना, इसमें पहली बात तो ये है कि आपको जो लोग जहाँ रह रहे हैं वहीं उनको फैसिलिटेट करना चाहिए। बुनियादी बात ये है कि लोग शहरों का रुख इसलिए करते हैं कि भाई वहाँ अच्छी फैसिलिटीज़ अवेलेबल हो जाती है, अगर ये फैसिलिटीज़ उनके आप इलाकों में उनको दे देंगे तो वो निकलेंगे नहीं वहाँ से उसके अंदर। तो जो जो इन्फ्लक्स होता है जिसकी वजह से जो अर्बन डिस्टॉर्शन हो रही है यहाँ पर, उसका सबसे बड़ा रीज़न ये है कि लोग नौकरियों की तलाश में हैं, लोग अच्छी अपॉर्चुनिटीज़ की तलाश में हैं, लोग फैसिलिटीज़ की तलाश में अपने इलाकों से निकल के आते हैं, यहाँ आते हैं। अब यहाँ पर जैसे मैंने पहले कहा कि एक तो जो सेटेलाइट टाउन्स बन रहे थे उनको बनने नहीं दिया गया, वो एक अलहदा इशू है। कच्ची आबादियों में इस वक्त कराची के अंदर जो है मेरे ख्याल से 1,500-1,500 के करीब कच्ची आबादी है। लोग कहते हैं कि 60% ऑफ द पॉपुलेशन ऑफ कराची जो है कच्ची आबादी में रहती है, तो उसका कोई शॉर्ट टर्म सोलूशन तो है नहीं। आने वाले वक्तों में एक तो पहला तो ये कि पहले तो आपने ये देखना है कि जो कच्ची आबादीज़ हैं उनको आपने किस तरह फैसिलिटेट करना है, ताकि उनको जो जो मिनिमम रिक्वायरमेंट हैं, पानी, बिजली, गैस, सीवरेज का निज़ाम, उनका उनके रोड उनके हैं, वो किस तरीके से बनाई जा सकती हैं। कच्ची आबादी का डिपार्टमेंट हुआ करता था, उसने बड़ा डिस्टॉर्शन किया, चीज़ें बहुत ख़राब हुई हैं उसके अंदर भी। एक तो आस्पेक्ट ये है कि जो ऑलरेडी इस तरह की आबादीज़ हैं, अर्बन स्प्रॉल्स जो हैं जहाँ पर शेंटी टाउन डेवलप हो गए हैं उसके अंदर, उनको ठीक किया जाए। दूसरा ये है कि सेटलर टाउन जो हैं, जैसे आपने बात कही कि जो सेकेंडरी सिटीज़ हैं या उससे और छोटे सिटीज़ हैं, वहाँ पर उसी इलाकों में सेटेलाइट टाउन्स बनाए जाएं और वहाँ लोगों को अकोमोडेट किया जाए। यहाँ पर बड़े शहरों में वर्टिकल डेवलपमेंट के अलावा फिलहाल कोई रास्ता नहीं है इसके अंदर, वर्टिकल डेवलपमेंट करनी पड़ेगी। लेकिन वर्टिकल डेवलपमेंट भी इस तरह होनी चाहिए कि जी आप बेसिक फैसिलिटीज़ जब डेवलप कर लें उनके साथ इंटीग्रेट करें उसके अंदर, ये नहीं कि आप बना दें उस अंदर नीचे ना सीवरेज का निज़ाम है, ना पानी का निज़ाम है, ना कोई रास्ता है, ना रोड है, ना ट्रांसपोर्ट है। तो ये तमाम चीज़ें जो हैं उसी तरीके से करना पड़ेगा। कोई शॉर्ट टर्म नहीं है इसके अंदर कि ईज़िली आपके अंदर वो चीज़ें खुद ब खुद डेवलप होती चली जाएँ। हमारे यहाँ लैंड का बड़ा इशू है, लिमिटेड है लैंड हमारी, एग्रीकल्चर लैंड जो है उसमें लोग घुसते चले जा रहे हैं, वो कम होती चली जा रही है इसके अंदर। ये तो ये बड़ा सोच समझ के इसको बनाना पड़ेगा। इसके अंदर कोई ऐसी शॉर्ट टर्म चीज़ नहीं है जिसमें आप हाउसिंग की प्रॉब्लम को एक उसके अंदर सोलूशन के अंदर लेके आ जाएँ। मल्टीपल चीज़ें देखनी पड़ेगी, मल्टीपल अप्रोच होनी चाहिए आपके उसके अंदर।
एब्सोल्युटली, आई थिंक एक तरफ अगले साल अगर हमें 1.5 करोड़ घरों की ज़रूरत है, पर हमें ये भी पता है कि रियल इस्टेट में जो इंटरेस्ट हैं उससे इकॉनमी पर क्या इफ़ेक्ट पड़ता है, उनको भी शायद आप नहीं रोक सकते। उनके कमर्शियल लाइसेंसेस अगर हैं कि जी टावर्स बन रहे होंगे, हाउसिंग सोसाइटीज़ बन रही होंगी, शायद गवर्नमेंट के पास भी इतनी स्ट्रेंथ नहीं है कि उनको रोका जा सके। लेकिन अगर हम देखते हैं कि सड़कों पर इतना ट्रैफिक है कि अब सांस नहीं ली जा रही, मैं अगर यहाँ से इत्तेहाद से जाता हूँ विलेज पे, तो मुझे विलेज से डॉलमेन मॉल नहीं नज़र आता आजकल सुबह। तो ये जो क्वालिटी ऑफ लाइफ ऑफ एवरी सिंगल पर्सन ख़राब हुई है, तो उसमें जो सक्सेसिव गवर्नमेंट्स आई हैं, उसमें आपकी गवर्नमेंट भी आई है, पीपीपी की गवर्नमेंट भी आई है, डिक्टेटरशिप भी आई है, गाड़ियों पे कोई रेगुलेशन नहीं, लीस अपॉर्चुनिटीज़ दी जा रही हैं, डेवलपमेंट की जा रही है, घर बने जा रहे हैं विदाउट एक्चुअली थिंकिंग के ये जो ऑन द फेस ऑफ इट हमें डेवलपमेंट लग रही है, इससे शहर का कितना नुकसान है और शहर में रहने वालों का कितना नुकसान है। लाहौर को हम एनवी से देखते तो हैं, लेकिन हमें स्मॉग के फिगर्स ये भी आते हैं कि लोगों के 5-5, 6-6 साल ज़िंदगी के कम हो गए बिकॉज दे डिड नॉट कंसीव ऑफ द क्लाइमेट एंड एनवायरनमेंट वाइल प्लानिंग दीज थिंग्स।
ये जो सारा इशू है, ये सारा प्रॉब्लम जो है इसके अंदर, ये है कि आपके पास कोई प्लान नहीं है किसी भी चीज़ के लिए। ना आपके पास ट्रांसपोर्ट को मैनेज करने का प्लान है, ना आपके पास हाउसिंग का प्लान है, ना आपके पास जो यूटिलिटीज़ हैं उनको लेने आने का प्लान। सिस्टम जो है अपने थ्रस्ट के ऊपर चल रहा है, कोई चीज़ प्लान नहीं है। जब चीज़ें अपने थ्रस्ट के ऊपर, अपने मोटिवेशन पर चल रही होती हैं, तो यही सिचुएशन होती है जो इस वक्त हो रही है। इस वक्त बुनियादी ज़रूरत यह है कि जैसे मैंने पहले कहा कि जो ओनरशिप जो है उन लोगों को ट्रांसफ़र कर दी जाए जो लोकल लेवल के ऊपर होते हैं, उनके हाथ में ओनरशिप आएगी, वो अपने उसी इलाके के रहने वाले, वो अपने इश्यूज़ को समझते हैं। जब उनके पास ओनरशिप आएगी, वो उनके सोल्यूशन ढूंढेंगे इसके अंदर। इसका सोल्यूशन ना प्रोविंशियल गवर्नमेंट दे सकती है, ना फेडरल गवर्नमेंट दे सकती है। हाउसिंग का प्रॉब्लम हो, ट्रांसपोर्ट का प्रॉब्लम हो, ये तमाम चीज़ें जो हैं उस आदमी ने करनी है जो ग्राउंड के ऊपर बैठा हुआ है, जिसने ग्राउंड के ऊपर बैठ के चीज़ों को देखता है। हमारी यह प्रॉब्लम यह है कि कंसंट्रेशन ऑफ पावर जो है तो फेडरल गवर्नमेंट के पास है, प्रोविंशियल गवर्नमेंट के पास है। रिसोर्सेज आते हैं फेडरल गवर्नमेंट से, वो प्रोविंस के पास रुक जाते हैं,
या दोनों के पास नहीं है।
हाँ,
या दोनों के पास नहीं है, ये भी एक बड़ा प्रॉब्लम है।
जितने हैं जितने हैं उनकी बात करें ना, नीचे तो बिल्कुल ही नहीं है। लोकल गवर्नमेंट के पास तो बिल्कुल कुछ है ही नहीं। ये मुर्तज़ा वहाब साहब जो है बड़ा एतराज़ किया करते थे वसीम अख्तर पे कि ना, वो कहते हैं मेरे पास نہ پاورز ہیں نہ ریسورسز ہیں. کل انہوں نے خود کہنا شروع کر دیا کہ میرے پاس فنڈ نہیں ہے, میرے پاس ریسورس نہیں ہے.
مرتضیٰ یہاں آئے تھے کچھ ڈیڑھ سال پہلے, انہوں نے بولا جب میں بن جاؤں گا پھر میرا گربان پکڑنا, تو مے بی اٹس اباؤٹ ٹائم مرتضیٰ وہاب صاحب کو واپس بلانے کا ٹائم آ گیا ہے میرے خیال سے. اسموگ کا مسئلہ کیسے کراچی میں حل ہوگا؟
دیکھیں بنیادی اسموگ کی وجہ کیا ہے اس کے اندر, دیکھیں
ٹریفک اینڈ انڈسٹریز,
ٹریفک اینڈ انڈسٹریز کے اندر بیسیکلی بنیادی چیز یہ, لاہور کے اندر بھی یہی سچویشن ہے, ابھی سچویشن ہے. یہاں کم از کم اتنا ہوتا ہے کہ جب ونڈ ڈائریکشن چینج ہوتی ہے تو سمندر میں چلا جاتا ہے, تھوڑا کچھ دن کے لیے ٹھیک ہو جاتا ہے پھر دوبارہ آ جاتا ہے اس میں. اب جو چیزیں بدل رہی ہیں, آپ کو دیکھو فوسل فیول جو ہے ساری دنیا کے اندر اس کو ختم کیا جا رہا ہے. الیکٹرک ہائبرڈ گاڑیاں آنی چاہیے, الیکٹرک موٹر وہیکلز ہونی چاہیے. آہستہ آہستہ جو ہے نا ہم نے اس کو ختم کرنا ہے, فوسل فیول کا استعمال جو ہے وہ یہی سلوشن ہے اس کے اندر. پھر یہ ہے کہ آپ کو شہروں میں گرین اسپیسیز لے کے آنی چاہیے, جہاں جہاں اویلیبل ہو سکے پلانٹیشن کریں اس میں تمام چیزیں. تو یہی ایک سلوشن ہے اس کا, شارٹ ٹرم کچھ بھی نہیں ہے اس کے اندر. آپ جو چیزیں جتنی خراب ہو چکی ہیں, اب ملینز اینڈ ملینز تو موٹر سائیکلیں ہیں, اب اس میں سارا جو آپ کا جو کوالٹی آف فیول ہے اتنا بیکار فیول ہوتا ہے, اس کے نتیجے میں اسموگ کریٹ ہوگا, کیوں نہیں ہوگا. گاڑیاں بھی اسی طریقے سے ہیں. تو یہ
آئی تھنک پاکستان میں تو ابھی یورو 4 اسٹینڈرڈ بھی نہیں ہم لوگوں نے لگایا, رائٹ؟
کچھ جگہوں پہ ہے کرتے
ہیں, کویت سے ہمیں مجبوری سے خریدنا پڑ رہا ہے یورو 4 بیکاز وہ بنا نہیں رہے, اس سے بدتر. ہم نے نہیں یہ اپ لفٹمنٹ کی, انڈیا نکل لی تھی بائی ریگولیشن. وی آر فورس ٹو بائی یورو 4 فرام کویت بیکاز دے آر ناٹ پروڈیوسنگ ورس دین دیٹ.
ٹھیک کہہ رہے ہیں آپ. تو یہ دیکھیں پبلک ٹرانسپورٹ ہونی چاہیے,
ایبسولوٹلی.
موٹر سائیکلیں اتنی کیوں ہیں؟ میں سمجھتا ہوں کہ 3-5 ملین تو موٹر سائیکلیں ہیں ہماری. پبلک ٹرانسپورٹ اگر آپ کے پاس ہو, میٹرو ٹرین ہو آپ کے پاس, تو آپ آدھا پرابلم تو آپ کو یہاں ریزالو ہو جائے گا. باقی آپ انوائرمنٹ کو بہتر کریں, پلانٹیشن کریں, گرین اسپیسیز ڈیولپ کریں. یہ جو کنکریٹ کے جنگل بنا دیا ہے اس کو تھوڑا کس روکیں ساری چیزوں کو, تو چیزیں بہتر ہو سکتی ہیں اس کے اندر. اب جیسے ابھی اس میں ہے, جیسے ہمارے کوسٹل واٹرز ہیں, اب 450 ملین گینل انٹریٹڈ واٹر جاتا ہے اس کے اندر, ہمارا سارا سب تباہ ہو گیا ہے اس میں. آپ مچھلی کھاتے ہیں وہ بھی پولوٹڈ واٹر کی ہوتی ہے. اب جا کے دیکھیں سالڈ ویسٹ اس پہ, مطلب میں تو کیپیٹی میں رہا ہوں, بڑی ہم نے کوشش کی کس طریقے سے S3 پروجیکٹ ہے. اب پھر وہی پھر آ جاتی ہے بات, گھوم پھر کے آ جاتی ہے. S3 پروجیکٹ تھا, اس کا پرپز ہی یہ تھا کہ جتنا بھی پانی ہے, سیوریج واٹر ہے, اس کو ٹریٹ کر کے سمندر میں ڈالا جائے گا اور ریسائیکل بھی کیا جائے گا اس کے اندر. وہ پروجیکٹ پچھلے 15 سال سے جو ہے پڑا ہوا اسی طریقے سے نہیں کرتے. کس کو الزام دیں جب آپ, میں کہتا ہوں نا کہ اونرشپ نہیں ہے
سر. اچھا نہیں کر رہے, بٹ آپ لوگ بھی تو کراچی والوں کو ایکول حصے دار نہیں بنا رہے. اگر آپ لوگ ایک اویئرنیس کریں, اگر آپ وہاں کھڑے ہو جائیں کہ یار یہ پروجیکٹ ہے, یہ نمبرز ہیں, ہم S3 پہ آج کھڑے ہو کے پروٹیسٹ کریں گے, ہم اس پہ کریں گے, پیپل وڈ ریلی بہائنڈ یو, وی وڈ آل کم, وی وڈ آل سپورٹ یو. تو وہ
اسمبلی کے اندر کھڑے ہو کے میں نے تو کتنی اسپیچز کی ہیں اسکرین ایشوز کے اوپر, گنائے ہیں کہ چیز جو ہے کراچی. اب اسٹریٹ کرائم دیکھ لیں آپ, کراچی 2022 میں 81,000 جو ہے اسٹریٹ کرائم ہوا آپ کا, 81,000, مور دین 81,000. کوئی 55,000 جو ہے آپ کی موٹر سائیکل اسٹیچ ہوئی ہیں, چوری ہوئی ہیں. اب کوئی پوچھے کہ جو یہ نکل کے پولیٹیشین جو ہیں یہ دعویٰ کر رہے ہیں, بلوچستان میں جا کے کہہ رہے ہیں, یہ فلاں جگہ کہہ رہے ہیں کہ ہم سونے کے نام گھر بنا دیں گے آپ کے, یہ کر دیں گے وہ کر دیں گے, پوچھو یہاں کیا کرتے رہے ہیں وہ.
آئی تھنک اکنامک انگزائٹی از آلسو بگ فیکٹر. اگر ہم کہتے ہیں یوتھ بلج ہے, یوتھ اپرچونیٹی ہے, تو اس یوتھ کو پھر نوکریاں بھی تو چاہیے. ایسٹیمیٹیڈ کچھ اگلے سال 100 ملین جابس چاہیے. تو اگر آپ آ جاتے ہیں, ریجنل بھی آپ کی سے ہوتی ہے, پروونشل بھی سے ہوتی ہے, آپ کی پارٹی کیا کرے گی کہ یہ جو یوتھ آ رہا ہے یہ ٹیررزم کی طرف نہ جائے, یہ کرائم کی طرف نہ جائے, اس کے پاس اپرچونیٹیز ہوں؟
100 ملین جو ہے جو نیشنلی, یہ تو لانگ اس کے اندر ہے, تقریباً 2040 تک کے آپ نے اسٹیمیٹ دیا ہے. اس کے اندر ہر سال جو ہے تقریباً جو ہے 1.2 ملین آپ کو نوکریاں نہیں چاہیے اس کے اندر. اچھا, اب اس میں میں نے جیسے پہلے بات کی تھی, پہلی بات یہ تھی اس کے اندر کہ جناب یہ جو اس وقت جو یوتھ ہے اس کا مس میچ ہے ان لوگوں کے ساتھ جہاں پر اسکل ریکوائرڈ ہے, جس طرح کی اسکل. تو ایک تو یہ سب سے بنیادی چیز یہ کہ جو انڈسٹری ہے، یہ اکیڈیمیا ہے، یا جو ہمارے ادارے ہیں جہاں ٹریننگ ہوتی ہے، ان کے درمیان جو ہے کوآرڈینیشن ہونا چاہیے تاکہ وہی ہیومن ریسورس آئے جو ہیومن ریسورس کی ریکوائرمنٹ ہے. ایسا نہیں ہے کہ نوکریاں نہیں ہیں. آپ انڈسٹریلسٹ کے پاس چلے جائیں، وہ ڈھونڈتے پھرتے ہیں اچھا اسکل لیبر ان کو ملے، اچھے لوگ ملیں جن کی پروڈکٹیوٹی ہو، جو محنت سے کام کریں. ہمارے یہاں سب سے بڑا ایک پرابلم یہ بھی تو ہے نا کہ جو ہمارا یوتھ ہے، جو ہمارے لوگ ہیں، کانشینشیس نہیں ہے ان کے اندر، پروڈکٹیوٹی نہیں ہے ان کے اندر، محنت سے کام نہیں کرتے ہیں.
یہی عوام کو تو بلیم کرنا غلط بات ہوگی، بیچارے مزدور کتنے کام کرتے ہیں، کتنی محنت کرتے ہیں.
میں یہ فیکٹ کی بات کر رہا ہوں. دیکھیں یہی لوگ جو ہیں باہر جاتے ہیں، اس سے بہت بہتر کام کرتے ہیں، پروڈکٹیوٹی بھی زیادہ ہوتی ہے، تمام چیزیں بات ہوتی ہیں. یہاں پر جو ہے ان کی ریزنس کے بہت سارے ہو سکتے ہیں. اگری
ٹو ڈس ایگری، آئی ڈس ایگری ود دیٹ، آئی ڈس ایگری ود دیٹ.
اس کے اندر اس کے ریزنس بہت سارے ہو سکتے ہیں.
کام سے پوچھو میں کتنی محنت کرتا ہوں اندر پاکستان میں رہ کر، اسے پوچھو. کم از کم 16 گھنٹے میں کام کر رہا ہوتا ہوں اس ملک میں رہ کر.
آپ تو ایکسیپشنل کیس ہے، آپ کی کیا بات ہے.
نہیں بٹ آئی تھنک وہ جو لوور مڈل ہمارا اسٹیٹ ہے، اس بیچارے کے پاس آپشن نہیں ہے. اکثر لوگ دو دو نوکریاں کر رہے ہیں. میں خود اتنے لوگ جانتا ہوں صبح نوکری کرتے ہیں، شام میں فوڈ پینڈا چلا رہے ہوتے ہیں. So people are working a lot in Pakistan, unfortunately.
جو میں آپ سے بات کر رہا ہوں، یہ ہمارے جو انڈسٹریلسٹ ہیں یا جو ہمارے جہاں پہ جاب اپرچونیٹیز ہیں، ان کی آبزرویشنز ہیں ساری.
سر وہ خود نہیں کرتے، سیٹ تو یہی بولے گا نا. لیکن لیبر ایکسپلائٹیشن جتنی پاکستان میں، نہ ٹریڈ یونین بننے دیتے ہیں، نہ کوئی رائٹس دیتے ہیں، پوری پوری فیکٹری جل جاتی ہے، ان کو کمپنسیشن تک نہیں ملتی. تو ان کا کمپلین کرنا کہ لیبر لیزی ہے، آئی ووڈ ناٹ ٹیک دیم سیریسلی ایٹ آل.
خیر اس میں ٹاپک جو ہے ڈفرینٹ اس ڈائریکشن میں چلا جائے گا اس کے اندر، لیکن ہیں پرابلمس، ہیں پرابلمس ہیں ہمارے یہاں. یہ ایک ایشو ہے اور اس ایشو کو ایڈریس کرنے کی ضرورت ہے.
چلیں ہم اس ڈبیٹ میں پھنس گئے. اگر ہم اپرچونیٹیز اور جابس کریٹ 2040 تک 100 million ہماری ریکوائرمنٹ ہے، آپ نے کہا کہ اچھا اسکل ہونا چاہیے. اس کو اگر ہم تھوڑا اور پیچھے لے جائیں 2040 تک، کچھ 57,000 اسکولس کی بھی ریکوائرمنٹ ہے. تو وہ ایک پائپ لائن بنے گی، وہ ایک اسکل ڈیولپمنٹ ہوگی کہ کل کو دنیا کو کیا چاہیے. اگر کل کو دنیا کو اے آئی چاہیے، تو آج وہ اسکولوں میں پڑھایا جائے، وہ اسکول بنائے جائیں جہاں ان کے پاس وہ اسکلز ہوں کہ وہ کل کی دنیا میں کمپیٹ کر سکیں. اس کے لیے آپ کی پارٹی اگر گورنمنٹ میں آئی تو کیا کرے گی؟
دیکھیں ہم نے ایک فگر لے لی 57,000 اسکولس کی. ابھی بھی جو انفراسٹرکچر ہمارے پاس اویلیبل ہے وہ انڈر یوٹیلائزڈ ہے. جو بلڈنگس ہیں، جو اسکولس ہیں، 47,000 اسکولس تو سندھ کے اندر ہیں، مور دین 49,000 اتنے ہیں، پنجاب میں اس سے بہت زیادہ ہیں اس کے اندر. اچھا وہ کتنا استعمال ہوتے ہیں؟ صبح 8 لے کر 12 تک، 1 تک استعمال ہوتے ہیں. اگر ان کو ڈبل شفٹ کے اندر کر لے تو ہمارا 57,000 کا پرابلم تو یہیں حل ہو جاتا ہے. نمبر ون ایشو نہیں ہے اس کے اندر. ہاں ٹیچرس کی ریکوائرمنٹ ہوگی، ہمیں ایڈیشنل ٹیچرس چاہیے ہوں گے، تقریباً 2.5 million ٹیچرس ہمیں ایڈیشنل چاہیے اس کے اندر. تو ٹیچرس کی کوالٹی بھی ایک ایشو ہے، وہ بھی کوالٹی ٹیچر چاہیے. دوسرا یہ کہ اس کا دوسرا سلوشن یہ ہے کہ اب زمانہ ڈسٹنٹ لرننگ کا ہے. اب ہمیں پیسے جو ہیں بلڈنگوں پہ اس پہ ضائع کرنے کی ضرورت نہیں ہے. اگر اچھا انفراسٹرکچر آئی ٹی کا ہمیں اویلیبل ہو جائے، جیسے خان اکیڈمی ہے، اس طرح کے ادارے ہم یہاں پر اسٹیبلش کرنا شروع کریں اور اس کو سسٹم بنا لیں اس کے اندر، تو ہم یہ پرابلم اس کو ریزالو کر سکتے ہیں. یہی اسی طریقے سے اس کے اندر آپ کا جو ایجوکیشن کا پورا نظام جو ہے نیچے سے لے کے اوپر تک جو ہے اس کو ریولوشنائز کر سکتے ہیں ٹیکنالوجی کے کر کے نام انپٹ آ جائے اس کے اندر. ہمیں نہ بلڈنگوں کی ضرورت ہے، کہ صرف ہمیں ضرورت ہے کہ اچھا کوالٹی ٹیچر چاہیے ہمارے پاس، ہمارا سلیبس ٹھیک ہو، ہم جو اسکل ڈیولپ کرنے جا رہے ہیں اس کی جو ہے مس میچ نہ ہو ہماری مارکیٹ کے ساتھ. یہ تمام چیزیں ہم ڈیزائن کر کے اس کو ڈیولپ کرنے کی کوشش کریں تو ٹھیک ہو جائے گا اس کے اندر. تو کوئی بہت بڑی انویسٹمنٹ کی اس طرح ضرورت نہیں ہے. جیسے میں نے پہلے کہا کہ ہمارے پاس اس وقت 1.7% آف جی ڈی پی جو ایجوکیشن پہ خرچ کرتے ہیں صرف.
تو ٹریجڈی اگر ہم ریسورسز ہم نے چلے مسئلے ہو گئے اور بنائے سارے ایشوز ہو گئے، اگر اوور آل پاکستان کو دیکھیں، پاپولیشن گروتھ کے جو فگرز ہیں وہ ہیں. ابھی ڈاکٹر ہادیہ ماجد بھی آئی ہوئی تھی پوڈ کاسٹ پہ، انہوں نے بولا جو فرٹیلیٹی ریٹ ہم نے کیلکولیٹ کیا تھا وہ کم تھا، ایکچولی اس سے زیادہ ہے. سو ہمارے جو اسٹیمیشنز ہیں اس سے زیادہ ہی ہوگا سب کچھ. ریسورسز یہی ہیں. لانگ ٹرم ہاؤ واٹ آر سم آف دا اسٹریٹجیز کہ ہم یہ ریسورسز بڑھا کر دس پاپولیشن جو آپ کہہ رہے ہیں ڈویڈنٹ ہے، وہ ڈویڈنٹ ہی رہے، برڈن نہ بنے.
دیکھیں پہلے تو میں آپ کو پتہ نہیں ڈاکٹر صاحب نے آپ سے کیا کہا, یہ فگرز جو اس وقت ہیں پاپولیشن کی 2023 کے سنس کی, یہ صحیح فگرز نہیں ہیں, یہ سپریسڈ ہیں. ہمارا ریٹ آف گروتھ بھی زیادہ ہے, ہماری پاپولیشن بھی اس وقت جو انہوں نے 241.595 کے نام ملین جو انہوں نے کیلکولیٹ کی ہے وہ بھی کم کیلکولیٹ کی ہے. فورس کے ریزنس بہت سارے ریزنس تھے, میں اس میں نہیں جاؤں گا. اور جو فرٹیلیٹی ٹوٹل فرٹیلیٹی ریٹ ہے ہمارا, جو یہ بھی کہتے ہیں کہ 3.56 ہے, وہ بھی ڈسٹارٹڈ ہے, کم ہے اس میں. تو یہ تو بڑا سیریس ایشو ہے سارا کا سارا. اس کے اندر جو ہمارا نظام ہے, جس نظام کے تحت ہم نے سینسس کی, وہ نظام جو ہے ایفیشینٹ نہیں ہے, کریکٹ نمبر ہمارے پاس نہیں ہے. اچھا, اب جہاں تک ایشو یہ ہے کہ اس کا سلوشن کیا ہے اس کے اندر, یہ تو
ملین ڈالر کوئسچن.
جو ساری فگرز ہیں اس کے اندر, دیکھیں جیسے پہلے شروع میں آپ نے بات کی تھی کہ اس کو ایک اپرچونیٹی بنانے کی ضرورت ہے. لوگوں نے کیا ہے نا ایسے, آپ چائنا کو دیکھ لیں نا, وہاں پہ بھی یہ تھا, یوتھ پلس تھا, اچھی ٹریننگ, اچھے اسکول, ان کی اسکل ڈیولپمنٹ کی گئی, تمام چیزیں کی, نتیجہ یہ ہوا کہ وہ گرو کرتا چلا گیا. انڈیا میں بھی یہی ہو رہا ہے, اس وقت انڈیا میں بھی یوتھ بلج ہے, اس کو استعمال کر رہے ہیں, وہاں ایجوکیشن ہے. آپ دیکھیں انڈیا کا جو ایجوکیٹڈ, جو ساری دنیا کے اندر جو ہائی ٹیک کا سارا ٹیک اوور کیا ہوا انہوں نے اس کے اندر, آپ کی آئی ٹی کے اندر سب سے بڑا ہب جو ہے وہاں کے, بڑے بڑے آپ چھوٹے چھوٹے شہروں میں, بنگلور چلے جائیں, آپ ادھر چلے جائیں, وہ اتنے ڈیولپ ہیں کہ آپ دیکھ کے پریشان ہو جاتے ہیں یہاں پہ. تو یہ ہے جو آپ کے پاس یہ ریسورس اویلیبل ہے, یہ پرابلم کے ساتھ اپرچونیٹی بھی ہے. پرابلم اس صورت میں ہے, یہ چیلنجنگ اس صورت میں ہے کہ آپ اس کے اندر انویسٹمنٹ نہ کریں, ان کو ایجوکیٹ نہ کریں, ان کے اندر اسکل ڈیولپمنٹ نہ کریں, تو یہ نتیجہ یہ ہوگا کہ آپ کا اسٹریٹ کرائم بڑھے گا, لوگ ایک دوسرے کو کاٹ کھائیں گے. ظاہر ہے زندگی تو گزارنی ہے لوگوں نے, اگر ان کو ہی آپ نے ایجوکیشن دے دی اسکل ڈیولپمنٹ کی, تو یہ آپ کے لیے ایسٹ ہیں. یہ جو ڈویڈنٹ ہے, یہ آپ کی اکنامی جو ہے, انڈیا کی اکانومی اس وقت میرے خیال سے 27-28 میں 5 ٹریلین پہ پہنچ جائے گی. اور کہاں ایک وقت تھا 90s میں, وہ ان کی پر کیپیٹا انکم ہم سے کم تھی. تو ہم اس کو اپرچونیٹیز کو نہیں یوٹیلائز کر رہے. اب اس کا دیکھیں ایکسپینڈیچر جو ہے پرائیورٹائز کرنے کی ضرورت ہے. بہت سارا ویسٹیج ہے مختلف چیزوں کے اندر, ویسٹیج کو کم کرنے کی ضرورت ہے. آپ کو جو ایفیشنسی آف منی ہے نا, سب سے بڑا ایشو ہمارے یہاں کیا ہے, پیسے کی ایفیشنسی. آپ ہم کہتے ہیں جیسے میں نے کہا 1.7% ہے جی ڈی پی کیا ہمارے ایجوکیشن کے اندر, لیکن 1.7% بھی آپ کو کچھ نہیں دے رہا نا, وہ ضائع ہو رہا ہے. 1.4% جی ڈی پی کا آپ ہیلتھ میں لگاتے ہو, نہیں لوگوں کو ہیلتھ مل رہی نا. یہ پیسہ جو ہے سب سے بڑا ایشو یہ ہے کہ اس پیسے کی ایفیشنسی کیا ہے, ریٹرن کیا ہے اس کا.
سر ہیلتھ کا آپ نے بہت اچھا پوائنٹ اٹھایا. آتے ہوئے ابھی جب پوڈ کاسٹ پہ آئے تھے ہم, اکانومی ڈسکس کر رہے تھے, انہوں نے بولا پہلے تو اس طرف رجحان لے کر آؤ کہ انفنٹ مورٹیلٹی ریٹ کیا ہے پاکستان کا. انڈیا اگر اپنے لوگوں کو ایک ایسٹ سمجھتا ہے, ان کو پڑھا رہا ہے, ان کو دنیا بھر میں سلیکون ویلی میں اتنے انڈینس ہیں, سو دیر ٹریٹنگ ایوری انڈین بورن ایز این ایسٹ. فیملی پلاننگ میں جب کہتے تھے بچے دو ہی اچھے, تو پورے ملک میں مذاق ہوتا تھا, 12-13 کر لو دو تو اچھے نکلیں گے. بٹ اٹ سارٹ آف دیٹ جوک آلسو سگنلز ٹورڈز آر مینٹیلٹی, رائٹ, کہ وی تھنک کہ 6-7 بچے کر لو, ایک دو تو کوئی نکل ہی آئیں گے, چانس لاٹری کا گیم کھیل رہے ہیں. وی ڈونٹ ٹریٹ ایوری سنگل پاکستانی ایز این ایسٹ. تو شاید اس وجہ سے ہمیں یہ چیزیں کاٹتی نہیں ہیں کہ یار اتنے بچے جو پیدا ہو رہے ہیں وہ مر رہے ہیں بفور دی ایج آف 5. دس شوڈ بی آر نیشنل ایمرجنسی رادر دین دا پولیٹیکل نان سینس. تو اس طرف کیوں نہیں رجحان اور کس طرح لے کر آئے ہم؟
دیکھیں ہیلتھ کا نظام جو ہے ہمارا, وہ جیسے سچ ایگزسٹ کرتا ہی نہیں ہے. جہاں ہماری میجر پاپولیشن رہتی ہے وہاں پہ ہمارا ہیلتھ کا کوئی نظام نہیں ہے. بڑے شہروں میں ہمیں کچھ نہ کچھ نظر آ جاتا ہے کہ جی یہاں پر ہے. باقی دیکھیں جیسے میں نے کہا 67% یا 63% رورل پاپولیشن ہے. آپ وہاں چلے جائیں, آپ کی جو برتھ ہوتی ہے وہ ٹرینڈ لوگوں کے ہاتھوں میں نہیں ہوتی ہے. لیڈی ہیلتھ ورکرز وہاں پہ اویلیبل نہیں ہوتے, محلے کی بڑی بوڑھیاں ہی کرتی ہیں اس کے اندر. پلس یہ کہ جو میل نیوٹریشن ہے, سب سے بڑا ریزن جو ہے ہمارے انفنٹ مورٹلٹی کا ہے کہ میل نیوٹریشن ہے اس کے اندر، نہ ماں کو کھانے کو ملتا ہے نہ بچے کو کھانے کو ملتا ہے.
واٹر بورن ڈیزیز
واٹر بورن ڈیزیز اپنی نہیں، آپ اس میں دیکھیں نا میل نیوٹریشن سے ویسٹنگ ہو رہی ہے، مطلب گرو نہیں کرتا ہے بچہ.
جی 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 بالکل بالکل، سٹنٹنگ
ہے نا باڈی، سٹنٹنگ ہے،
سٹنٹنگ ہے.
دس از اے میجر پرابلم.
آپ جی 100%
آپ کا سب سے بڑا ایشو یہ ہے کہ اگر جو بچہ پیدا بھی ہو گیا ہے اور جس کو ہم کاؤنٹ کر رہے ہیں کہ جناب 64% یوتھ ہے، اس کے اندر اس کی کتنی ریشو ہے کہ جس کی کیا نام ہے، نہ مینٹل کیپیسٹی ہے نہ اس کی فزیکل کیپیسٹی ہے، اس کی کیپیسٹی نہیں ہے اس آدمی کی، تو اس نے تو بوجھ ہی بننا ہے، اس کے اندر بوجھ بننا ہے، سوسائٹی بھی بوجھ بننا ہے، اپنی فیملی بھی بوجھ بننا ہے، سب پر بوجھ بننا ہے اس نے. یہ پرابلم ہے ہماری یہاں. تو جو پورا نظام ہے ہیلتھ کا نظام جو ہے اس کی جو ریچ ہے وہ جسے جانا چاہیے رورل ایریاز کے اندر جہاں یہ ایگزسٹ پرابلم ایگزسٹ کر رہا ہے. تھر کے اندر میل نیوٹریشن ہے، بے تحاشا ہے. آپ کے نام چلے جائیں لڑکانہ میں ایڈز ہے، آپ کا ہیپیٹائٹس بی ہے، یہ تمام اس طرح کی بیماریاں ساری، اور وہاں کوئی نظام نہیں ہے، کوئی چیز نہیں ہے. اندر جو ہاسپٹلس ہیں جہاں پر یہ جو ہماری خواتین ہیں، مطلب میٹرنل جو ہے ان کی مورٹلٹی دیکھیں وہ کتنی ہے، 62 per 1000 ہے، وہ زیادہ ہے. انفنٹ اپنی جگہ پر ہے تمام، ایک طرف وہ مر رہی ہیں ایک طرف یہ مر رہے ہیں، تو سارا پرابلم تو ہے نا ہمارے یہاں. اور اس کے اوپر کوئی ایمرجنسی نہیں ہے.
اس میں اس پہ بھی میں چاہوں گا کہ آپ ایکسپینڈ کریں ان ٹرمز آف ویمن ایمانسپیشن. اس کو شاید کبھی کبھی صرف ایک غلط زمرے میں دیکھا جاتا ہے، لیکن عورتوں کے جو رائٹس ہیں، رائٹ ٹو ہیلتھ ہے، اس سے تو کوئی نہیں ڈس ایگری کرتا ہے نا کہ عورتوں کو جینے کا حق ہے. تو وہ پریگننسی میں جو ڈیتھ ہو رہی ہے، یا ان کے پاس اپرچونیٹیز نہیں آ رہی، یا ان کی فائنینشیل انکلوژن نہیں ہو رہی، یا ان کے بینکس نہیں کھل رہے، تو ایز اے پارٹی آپ کی کیا اسٹریٹجی ہے کہ وہ عورتوں کی طرف فوکس ہو؟ بنگلہ دیش نے یہ کر کے ترقی کی، ہم کیسے کر سکتے ہیں؟
دیکھیں یہ کیچ ورڈ ہے، مطلب بڑا وومن امپاورمنٹ کی بات ہوتی ہے، لیکن یہ ایک سب سے بڑا فیکٹ یہ ہے کہ سب سے امپورٹنٹ چیز یہ ہے. دیکھیں پاپولیشن کی اگر بات کرتے ہیں، اس کی مینجمنٹ پراپر ہوگی. اسی طریقے سے جب آپ کے نام ہے ان کو اکنامک ایمنسپیشن ہوگی، ورک فورس کے اندر شامل ہوں گے، تو ان کا اسٹریس، جیسے بنگلہ دیش میں کیا ہوا ہے، بنگلہ دیش میں یہ ہوا ہے کہ آپ نے ان خواتین کو جابس کے اندر ڈال دیے. جب وہ جابس کے اندر ہیں تو جو وہ فیملی ہے وہ دیکھتی ہے اگر یہ جاب کر رہی ہے اور اس میں پریگننسی ہو جاتی ہے تو 3 مہینے اس کے ضائع ہوں گے اس کے اندر، تو کوشش کرتے ہیں کہ پریگننسی کم سے کم ہو، پروڈکٹیویٹی ان کی چلتی رہے اسی طریقے سے. اب یہاں ہماری یہاں پرابلم یہ ہے کہ ایک تو جو ہماری سوسائٹی کا میک اپ ہے، وہاں پر خواتین جو ہیں ان کو اتنا سپریس کیا گیا ہے کہ اس کے اندر کچھ اس کے اندر جو انسٹنکٹ ہوتی ہے نا گرو کرنے والی، وہ رہی نہیں ہے اس میں خواتین کے اندر. ایجوکیشن، آپ ایجوکیشن میں اسی صورت میں خواتین کو لے کے آ سکتے ہیں جب انسینٹیوائز کریں گے، جب فائنینش، آپ جب دیکھیں ہونا یہ چاہیے، جو ہم سمجھتے ہیں، جو ہمارا خیال ہے اس کے اندر، کہ بچی جو اسکول کے اندر آتی ہے اس کو اسٹائپنڈ ملنا چاہیے، کم از کم 1000 روپے آپ ہر بچی کو دیں. خواتین جو ہیں ان کو انڈیپینڈنٹ کرنے کے لیے یہ جو ہم بے نظیر سپورٹ پروگرام ہے یا دوسرے جو احساس پروگرام جو سو کال جو بھی ہے، فائنینشیل ریسورسز جو ان کے پاس ٹرانسفر ہونے، چوائس ان کے پاس ہونے، کنٹرول جو فیملی کا کنٹرول جو ہے ہمیں مرد سے جو ہے شفٹ کرنا ہے عورت کے ہاتھ میں. جب مرد سے عورت کے ہاتھ میں شفٹ ہوگا تو جنرلی اسپیکنگ یہ دیکھا گیا ہے کہ خواتین کی جو پروڈنس ہے اپنی فیملی کی ویلفیئر کے لیے وہ مرد سے زیادہ ہوتی ہے.
آئی تھنک بنگلہ دیش میں یہی ماڈل تھا نا کہ انہوں، بٹ اس کے لیے بھی دے ول نیڈ ٹو لنک اٹ، جس طرح آدھار کارڈ انڈیا میں، اب وہ لنک ہو گیا تو وہ پیسے ڈائریکٹلی جا سکتے ہیں عورت کو. تو وہ جو بے نظیر انکم سپورٹ پروگرام ہے، آئی گیس دیٹس اے ویری گڈ نیٹورک، کہ بچے اگر اسکول جائیں، ٹائی دیٹ ود دا وومنس فائنینشیل امپاورمنٹ ایز ویل، کہ بیٹی اسکول جائے گی، ماں کو پیسے ملیں گے، وہاں سے بھی ویمن امپاورمنٹ ہو رہی ہے، یہاں سے بھی ویمن امپاورمنٹ ہو رہی ہے. سو اس طرح کی اسکیمس کیوں نہیں آ رہی پاکستان میں، یا ہیں اور ہمیں نہیں پتہ؟
ہیں لیکن کم ہے، بہت کم ہے، ریسورسز کا ایشو ہے. اب یہ جیسے حالانکہ ورلڈ بینک بھی اسٹریس کر رہا ہے، آئی ایم ایف سے بھی اسٹریس کیا ہے کہ جی بے نظیر انکم سپورٹ جو ہے اس کے اندر بڑھائی جائے، ایلوکیشن بڑھائی جائے، لیکن نہیں بڑھا پا رہے ہیں کیونکہ ریسورس کرنچ ہے ہمارے یہاں، اس میں پرابلم ہے اس میں. تو اب اس کا سلوشن یہ ہے کہ مائکرو فائنینسنگ ہو اسپیسیفک خواتین کے لیے، ایس ایم ایز جو ہوں وہ اسپیسیفک خواتین کے لیے، انٹرپرینیورشپ ان کی ڈیولپ کی جائے، ان کو قرضے دیے جائیں، ان کو گھروں سے نکالا جائے، وہ اپنے کاروبار شروع کریں اس میں اس طریقے سے. تو یہ ایک مطلب اس کو اب اتنے چھوٹے سے اس میں سمیٹنا اتنا آسان کام
اگر اس پورے دریا کو آج کی کانورزیشن کے ہم کوزے میں سمیٹیں، ہمارے سارے مسئلے ہم نے یہ سالو کرنے ہیں، یہ جو روز کی فائر فائٹنگ ہے اس کو ہم کر رہے ہیں، جس طرح گیم آف تھرونز کی ایک انالوجی ہے کہ وہ آپس میں لڑتے رہتے ہیں، یہ نہیں ریئلائز کر کے کر رہے جو وائٹ واکرز آ رہے ہیں وہ سب کو ہی مار دیں گے، تو ہم سب پرفیکٹلی کر لیں، ہم روڈ بھی بنا لیں، ہم یہ بھی کر لیں، ہم ویمن انکلوژن بھی کر لیں، فلڈز آئیں سب بہا کے لے جائیں، تو وہ جو ایک کلائمیٹ ریزیلینس ہے یا کلائمیٹ کو ہم نے فیکٹر ان نہیں کیا. آپ نے جس طرح انڈسٹریز کی بات کی، ہم نے یہ نہیں سوچا بولا نوکریاں آ جائیں گی، پیسہ آ جائے گا، ہم نے یہ نہیں سوچا کہ وہ جو پانی میں جا رہا ہے اس سے کیا نقصان ہوگا، یا اب جو یہ اسموگ ہو رہی ہے اس سے کیا نقصان ہوگا. تو ایز اے اسٹریٹجی، ایز اے پولیٹیکل پارٹی، کلائمیٹ ریزیلینس اسٹریٹجیز ہماری کیا ہونی چاہیے، یا آپ کا اس طرف کیا رجحان ہے؟
دیکھیں، ایک تو پہلی بات تو یہ ہے کہ کلائمیٹ کا جو امپیکٹ ہمارے اوپر آ رہا ہے وہ ساری انٹرنیشنل جو بھی سچویشن ہے، ہمارا کنٹریبیوشن تو اس میں ہے ہی نہیں،
100%
less than 1% ہے. تو اس کو آپ یہاں جو کچھ بھی کر لیں اس کو اس طریقے سے روک نہیں سکتے جو امپیکٹ آ رہا ہے. انٹرنیشنل ایفرٹس جو ہو رہی ہیں اگر وہ کامیاب ہوتی ہیں تو شاید اس کا، ہمارا پرابلم یہ ہے کہ ہماری جو جیوگرافیکل لوکیشن ہے، جو ہمارے نیچرل ریسورسز ہیں، وہ ٹوٹلی ڈیپینڈ کرتے ہیں کلائمیٹ سچویشن کے اندر. انڈس ریور جو ہے ہماری لائف لائن ہے، اس کو پانی ہمارے جو گلیشیئرز ہیں وہاں سے پانی آتا ہے جو پگھلتے چلے جا رہے ہیں، جو انٹیسپیٹ کیا جا رہا ہے کہ اگلے 10-20 سال کے اندر وہ پانی بھی ختم ہو جائے گا اس طریقے سے. پھر جو اریٹک بیہیویئر ڈیولپ ہو چکا ہے مانسون کا، جس سے جو فلڈنگ ہوئی ہے، وہ ساری چیزیں، تمام چیزیں، تو یہ بڑا ایشو ہے تمام یہ. لیکن اس کو جو ہے کرنے کے لیے بات یہ ہے کہ ایک تو یہ کہ ہم نے جو ہمارا نظام تھا پورا، ہمارا جو نیشنل سسٹم تھا، ہمارا جو اس چیزوں کو مینج کیا کرتا تھا، جس میں نیچرل اسٹریمس تھی، مطلب فلڈ آتا تھا، پہلے بھی بارشیں ہوتی تھیں، بہت زیادہ ہوتی تھیں،
لیکن اس طرح اس دفعہ جو آیا ہے
اس کی وجہ ہے نا، اس کی وجہ پاؤنڈنگ ہوئی ہے نا پانی کی پاؤنڈنگ کیوں ہوئی ہے؟ آپ نے جو نیچرل اسٹریمس ہیں جہاں سے پانی فلو کر دیا کرتا تھا، وہاں آپ نے روڈ بنا دیے ہیں، آپ نے کناز بنا دیے ہیں، آپ نے بلڈنگس بنا دی ہیں، آپ نے شہر آباد کر دیے ہیں، تو وہ جو چاروں طرف سے بند ہو گیا تو اس کی پاؤنڈنگ ہو گئی ہے پانی کی، زیادہ نقصان اس سے ہوا ہے. بارشیں پہلے بھی ہوتی تھیں، بارشیں ہوتی تھیں پانی نکل جایا کرتا تھا، اب ہم نے یہ ڈرینز بنا دیے ہیں، لیفٹ بینک اور رائٹ بینک کی ڈرینز بنا دیے ہیں، انہوں نے سلوشن کی بجائے پرابلم کریٹ کیے ہیں. کینجر جیل کو ہم نے تباہ کر دی، کینجر جھیل جو ہے اس کو ہم نے تباہ کر دیا ہے، اس میں سارا ہم بلوچستان کا اور سندھ کا جو جتنا بھی بریکش واٹر ہے وہ اس کے اندر ڈال دیتے ہیں. مطلب پلان کرتے ہوئے ہم یہ تمام چیزیں ہم نے سوچی نہیں ہیں. اس میں ابھی جو فلڈ کی مینجمنٹ ہے، اس فلڈ کی مینجمنٹ کا سب سے بڑا بیسک پرنسپل یہ ہے کہ جناب جو اس کا ڈرینیج سسٹم، جو ہمارا نیچرل ڈرینیج سسٹم ہے، اس کو ہمیں ریوائیو کرنا ہے، ورنہ تو ہم فلڈ سے باہر جائیں گے اس کے اندر. دوسرا ایشو یہ ہے کہ جو آپ کی گلوبل وارمنگ ہو رہی ہے، جس کی وجہ سے گلیشیئرز ہمارے جو ہیں ان میں پرابلم آ رہی ہے، اس کا سولوشن یہ ہے کہ ہم نے اس قسم کی ٹیکنیکس ڈیولپ کرنی ہے جو واٹر کنزرویشن ہو، ایفیشنٹ یوز آف واٹر ہو. آپ کے کلان، اب جیسے پانی جتنا آتا ہے اس میں سے جو رپورٹس ہیں تقریباً 60% پانی ضائع ہو جاتا ہے. جو پانی آپ کا اریگیشن واٹر آتا ہے وہ پانی سیپیج کلانوں میں جاتا ہے، وہاں سے کیونکہ یہ سندھ کا جو ریجن ہے سارا کا سارا پانی انڈر گراؤنڈ واٹر بریکش ہے اس کے اندر. پنجاب میں تو یہ فائدہ ہے کہ اگر وہ سیپیج ہوتا ہے تو پانی آپ ٹیوب ویلس کے ذریعے نکال سکتے ہو. یہاں پر یہاں پرابلم یہ ہے کہ یہ پانی جب سیپیج کر کے جاتا ہے زمین میں تو بریکش ہو جاتا ہے، یوز نہیں ہو سکتا ہے، تو ہمارا یہ پانی ضائع ہوتا ہے. یہاں پہ ہم کلان لائننگ کر دیں، ہمارے جو آپ کے جو کھالے ہوتے ہیں، یہ جیسے واٹر کورسز ہوتی ہیں ساری، ان کو پکا کر دیں، اسپرنکل استعمال کریں، آپ کے نام ہے دوسرے ڈرپ اریگیشن استعمال کریں، اس طرح کی چیزیں استعمال کریں، تو اب ہمیں جو جانا پڑے گا ایفیشنٹ یوز آف واٹر. جتنا پانی کم استعمال کریں گے وہ ہمارے لیے اتنا ہی بہتر ہوگا اس کے اندر. تو یہ تمام چیزیں چینج کرنی ہوں گی، ہمیں ایٹیٹیوڈ چینج کرنا.
ہم نے آج ویسے مسئلے مسائل بتا دیے، لیٹس می بی اینڈ اٹ آن اے ہوپ فل نوٹ. وہی جو ہمارا آئیڈیا تھا کہ پاپولیشن ہماری ایک اپرچونیٹی بھی ہے، تو جو لوگ سن رہے ہیں یا ان کو لگ رہا ہے کہ اچھا ابھی تو اتنے مسئلے، ان سب سے کیسے لڑیں گے، کچھ ہوپ دینا چاہیں گے ہم ملک کو، شہر کو؟
دیکھیں، میں تو اس نتیجے پہ پہنچا ہوں، ہمیں ہم لوگ جو ہے نا ویری انٹرپرائزنگ پیپل ہمارے لوگ جو ہیں اس کے اندر صرف ایک سینس آف ڈائریکشن دینے کی ضرورت ہے. اس کے اندر جو نیچے سپورٹ اسٹاف کی ریکروٹمنٹ ہوتی ہے 15 گریڈ تک 16 گریڈ تک جو لوگ ہوتے ہیں وہ سارے پولیٹیکل ہوتے ہیں اس میں, اور کوئی آدمی کام کرنے کو پھر آپ یہ کہتے ہیں کہ کام کی جو ہے بات ہے.
آپ صرف گورنمنٹ میں کہہ رہے ہیں نا, آپ تو صرف اپنے اراؤنڈ کہہ رہے ہیں, میں پورے ملک کی عوام کی بات کر رہا ہوں,
گورنمنٹ کی بھی بات کر رہا ہوں, اور میں بہرحال چھوڑیں اس کو پھر
بیوروکریسی کے ڈیفینس میں میں نہیں آؤں گا. بیوروکریسی کے آپ نے جو بولنا ہے I have no defense for our bureaucracy.
گورننس کا نظام ہے نا جس نے ڈلیور کر کے دینا ہے وہ ختم ہو چکا ہے ہماری, ہے ایگزسٹ نہیں کر رہا ہے اس وقت, اس کو ٹھیک کرنے کی بہت ضرورت ہے. اور یہ اسی صورت میں ہو سکتا ہے کہ لانگ ٹرم جو ہے آپ کے پاس پالیسیز ہوں, جو لوگ آئیں ان کو پتہ ہوگا انہوں نے کچھ عرصے کے لیے کام کرنا ہے, اور یہ کہ اس کے اندر جو ہے انٹروژن نہ ہو, ان کو کام کرنے دیا جائے اس کے اندر, یہ بڑا امپورٹنٹ ہے اس کے اندر.
آئی تھنک یہی جو ہم شروع سے بات کر رہے ہیں, 1.5 گھنٹے سے کہنے کی کوشش کر رہے ہیں کہ پاکستانی کو اگر آپ انسان سمجھیں پہلے تو اس کو کہ حقوق دیں, اور پھر اس کو ایک اپرچونیٹی سمجھیں, اگر ہر پاکستانی کی زندگی کی اہمیت ہوگی, ایک امپورٹنس ہوگی, اس کو ایسٹ سمجھا جائے گا, تو میرا بھی بلیف ہے کہ یہ لوگ خود کچھ کر لیں گے. آئی تھنک دا ریزن میں آپ سے وہ کام والی بات پہ بھی ڈبیٹ کر رہا تھا, اگر ہماری تاریخ دیکھیں, آمریت دیکھیں, جبر دیکھیں, اس کے باوجود اگر یہ قوم کھڑی ہوئی ہے اور جو کچھ ہم نے اچیو کیا ہے, it's not because of what was given to us, it's despite of what was given to us, so there is a lot of potential, they just need to be, جس طرح آپ نے کہا کہ بس ان کو رستہ دکھانے کی ضرورت ہے. اگر میں نے آپ کو اور میسج دینے کی کا بولا تو ہو سکتا ہے آپ کہہ دیں کہ اس قوم کو منزل نہیں رہنا چاہیے, تو اس کو یہی روک دیتے ہیں
کہ ہم گزر چکے ہیں ساری چیزوں سے,
اب آپ تھوڑے تھوڑے پڑھے لکھے الفاظوں میں بات تو وہی کی کہ ڈائریکشن دکھاتے ہیں بس.
بات یہ ہے کہ وہ آپ نے جو ذکر کی, یہ بھی بڑی بدنصیبی ہے, اس سے بڑی بدنصیبی کیا ہو سکتی ہے کہ کچھ لوگوں کو اتنی طاقت ملی, اتنا کچھ ملا جو چیزوں کو, قسمتوں کو بدل سکتے تھے لوگوں کی, لیکن انہوں نے بیکار چیزوں کے اندر تباہ کر دیا سارا کا سارا, شہر تباہ ہو گیا, لوگ تباہ ہو گئے, برا حال ہو. صرف یہ کہ کچھ لوگ اپنے پرسنل ذات کے لیے اپنے آپ کو, اپنی ذات کو تمام لوگوں سے, تمام نظام سے, ملک سے سب سے اوپر سمجھتے تھے, ان لوگوں نے تباہ کیا اس ملک کو. اور ابھی ایسے صرف ایک ہی نہیں ہے, بہت سارے لوگ اسی قسم کے ہیں جو جن کو جو سمجھتے ہیں کہ وہ اگر نہیں ہوں گے تو یہ ملک نہیں چلے گا. نہ جانے کتنے لوگ قبروں میں پڑے ہوئے ہیں بے شمار, ابھی بیٹھے ہوتے ہیں سب وہاں جا بیٹھ کے باتیں کر رہے ہوتے ہیں, ان کے ذہنوں میں یہ ہوتا ہے اگر وہ نہیں ہوں گے تو شاید, جیسے پرویز مشرف نے جاتے ہوئے کہا تھا, خدا ہی حافظ پاکستان کا. یہ جو مینٹلٹی ہے نا یہ بہت خراب ہے.
یہ اچھی بات کی آپ نے, بہت زبردست. آئی ووڈ لائک ٹو ایڈ نتھنگ بیکاز آئی تھنک دس از گریٹ فوڈ فار تھاٹ ٹو لیو پیپل. تھینک یو سو مچ سر فار یور ٹائم,
اینڈ
تھینک یو فار لسننگ. ٹیک کیئر, خدا حافظ.